समराइज कर लिया था क्या?
नहीं,
शुरू हुआ था। चलो फिर समराइज कर लेते हैं पहले।
हाँ जी, समराइज कर लें।
मैं,
हाँ भाई,
तो पिछली नशिस्त में सर ने ये कहा था कि इंसानों को फ्यूचर में झांकने का शौक होता है कि वो फ्यूचर में झांके ताकि उनको पता चले कि फ्यूचर में उनके साथ क्या होगा। तो इस तरह जब वो अपनी फ्यूचर के बारे में उनको पता चलता है तो उसके पास चॉइसेस बढ़ जाती है, उसका ख्याल ये होता है कि उसकी चॉइसेस बढ़ जाती है और वो जो चाहे कर सकता है। लेकिन एक्चुअली इंसान तो खुद को सस्टेन रखना चाहते हैं और उसके लिए वो सिर्फ यूनिडायरेक्शन में ही सोच सकता है। अगर उसके पास नॉलेज आ जाए कि फ्यूचर में क्या होगा मेरे साथ, तो वो सिर्फ अपनी बका के लिए जो जिसको भी ख़त्म करना पड़े, जो भी करना पड़े वो करेगा। तो इस तरह उसके पास सिर्फ यही एक चॉइस रहती है कि वो सिर्फ खुद को ही सस्टेन रखने के लिए करता है। और इस हवाले से कहते हैं कि दो किस्म के थॉट्स है। एक तो कहते हैं कि एक कॉजल रिलेशनशिप में फ्यूचर में होता है कि आपका एक स्पेसिफिक टास्क होता है, उससे एक रिलेटेड रिजल्ट होता है या कंसीक्वेंस होती है। आप अगर वो काम करें तो ज़रूरी तौर पे उसका वही रिजल्ट आएगा। लेकिन दूसरी किस्म के लोग कहते हैं, वो कहते हैं कि नहीं, सब कुछ फिक्स है, नेचर ने सब कुछ फिक्स कर दिया है, आप कुछ चाहे या ना चाहे, लेकिन होगा वही जो आपकी तकदीर में लिखा गया है। लेकिन इसका यह है कि वो फिर ये भी कहते हैं कि इसके साथ साथ फिर भी इंसान आज़ाद है क्योंकि उसको फ्यूचर का चूंकि पता नहीं है, तो लिहाजा वो चॉइस तो कर सकता है ना। उसको तो ये पता नहीं है ना कि फॉर एग्जाम्पल मेरे साथ फ्यूचर में क्या होने वाला है। चलो होगा तो वही जो उसके तकदीर में है, लेकिन उसको चूंकि पता नहीं है लिहाजा वो चॉइस कर सकता है कुछ भी। तो उसकी चॉइसेस में चूंकि वो फ्री है तो लिहाजा वो अल्लाह उसके उसका जो हिसाब करेगा तो वो उसके चॉइसेस के हिसाब से ही करेगा कि उसने चॉइस क्या किया है, उसने क्या चूज किया है अपने लिए। बाकी वो तो जो होगा वो तो वैसे भी फिक्स है।
ये जो डिस्कशन थी वो फ्रीडम की बहस के साथ क्यों जुड़ी हुई थी? ये हमने ये हम ओवरऑल जो हम सी स्कीम है थॉट की उसमें कहाँ फिट होता है? ये ओवरऑल जो स्कीम ऑफ थॉट है नहीं, हम जिस प्रॉब्लम को देख रहे थे वो था ट्रस्ट। ट्रस्ट यानी कि ट्रस्ट का जो इशू है, पहले ये बताया जाता है सिस्टम के अंदर कि क्राइसिस ऑफ ट्रस्ट है, ठीक है ना। क्राइसिस ऑफ ट्रस्ट को पहले आइडेंटिफाई करता है कंटेम्प्रेरी सिस्टम और उसकी बुनियाद पर फिर वो इसका सलूशन भी देता है। तो क्राइसिस तो ये है कि भाई हमारे पास जो फ्यूचर की नॉलेज चूँकि नहीं है, इस वजह से हम महफूज नहीं समझते और कि अपने मुस्तकबिल को, क्योंकि फ्यूचर की नॉलेज ही हमारे पास नहीं है। तो फ्यूचर की नॉलेज को बढ़ाने की कोशिश का दावा जो है कंटेम्प्रेरी साइंटिफिक इंडस्ट्रियल कॉम्प्लेक्स ने किया और कहता है कि हम फ्यूचर तुम्हें बताते हैं कि क्या है, इसकी बुनियाद पर तुम्हारे चॉइसेस फ्यूचर में बढ़ जाएंगे। तो हमने इसको कंटेस्ट करने की कोशिश की थी। और फुकुयामा ने फिर इसका सलूशन क्या बताया ट्रस्ट का, क्योंकि डाइवर्स है, नॉलेज बहुत ज़्यादा कंपार्टमेंटलाइज है, बहुत ज़्यादा तेज़ी से वो डेवलप हो रही है, तो उसका क्या हल है? क्या बताता है फुकुयामा, क्या हल बताता है, किस पे क्या करो ट्रस्ट को हासिल करने के लिए, क्या करो? ब्रांड पे भरोसा करो, ब्रांड पे भरोसा कर लो अपने। ब्रांड आपका आपका ये जो मसला है ना ट्रस्ट का, उसको रिजॉल्व करेगा। तो आप देखेंगे हर कोई ब्रांड डेवलपमेंट पे तवज्जो दे रहा है, चाहे वो सर्विस सेक्टर हो, चाहे वो पब्लिक सेक्टर हो, चाहे वो यानी कि गुड्स मार्केट हो। तो बुनियादी तौर पर ये मार्केट रैशनैलिटी है जो आपको बता रही है कि ट्रस्ट का बुनियादी मतलब यही होता है कि इन्हिसार करो ट्रस्ट के ऊपर। ये क्या कहते हैं, ब्रांड के ऊपर ट्रस्ट करो, ट्रस्ट का मतलब ही ब्रांड है। इसलिए ब्रांडिंग की जा रही है सब जगह पर, पूरी ज़िंदगी लोगों ने ब्रांड यानी कि इंसान तक ब्रांड बन गए। कोई इंसान के आते ही आपको एक ख़ास किस्म की प्रोडक्ट याद आ जाती है, कुछ इदारों को देखते हैं आपको कुछ ख़ास किस्म की प्रोडक्ट याद आ जाती है, यू नो। तो उससे आप भरोसा करते हैं। फिर ये जब ट्रस्ट ब्रांड डेवलप हो जाता है तो फिर उसकी तरफ जो है रिसोर्सेस منتقل ہونی شروع ہو جاتی ہیں بڑی تعداد کے اندر. یعنی جب آپ کا برانڈ بن جاتا ہے تو اس کا اس کو اس کی کریڈیبلٹی کو جانچنے کا پیمانہ کیا ہے کہ کتنا فلو اس کی طرف ہو رہا ہے, فائنینس کا فلو آف فائنینس اس طرف ہونا شروع ہو جاتا ہے. جس کے اوپر ٹرسٹ ہوگا اس کی طرف فلو آف فائنینس ہوگا, سمجھے بھائی؟ یعنی کہ کون سا پیر بڑا پیر ہے اس کو جانچنے کا پیمانہ کیا ہے کہ کتنا اس کو چندہ ملتا ہے, ہے نا بھائی؟ یہی ہے نا, اس کے اوقاف پہ کتنے کتنے کا چندہ ملتا ہے اس کی بنیاد پہ جانچا جاتا ہے کہ یہ برانڈ اسٹیبلش ہو گیا ہے یا نہیں ہوا. اگر آپ کو برانڈ کو بڑھانا ہے تو جو برانڈ اسٹریٹجیز ہوتی ہیں وہ ساری اسٹریٹجیز انسانوں کے لیے بھی استعمال کی جاتی ہیں, پالیٹیشنس کے لیے استعمال کی جاتی ہیں, یو نو پروفیشنل فیلڈس کے اندر استعمال کی جاتی ہیں, ہر جگہ پر استعمال کی جاتی ہے, ٹھیک ہے؟ تو وہ بنیادی طور پر گارنٹی کس کی ہوتا ہے؟ ٹرسٹ, برانڈ کو ٹرسٹ کرنا. خیر ابھی اب ہم کچھ اور بتا رہے ہیں, ہم یہ جو پورا اوور آل اسکیم میں ٹرسٹ ٹرسٹ کو ہم کس اسکیم کے اندر ڈسکس کر رہے ہیں؟ جو ٹرسٹ تھا کانسیپٹ اس کو ہم کیوں ڈسکس کر رہے ہیں؟ ٹرسٹ کو کنفارمسٹ ریڈیکلزم کیسے اسٹیبلش ہو رہا ہے مسلم ورلڈ کے اندر یا پوسٹ کالونیل سوسائٹیز میں, یہ ہم کر رہے ہیں. کنفارمسٹ ریڈیکلسٹ جو ہیں اس وہ کس کس چیز سے اٹریکٹ یا متاثر ہو رہے ہیں, ان ایشوز کو ہم ون بائی ون دیکھ رہے ہیں. تو پہلا ہم نے کیا دیکھا تھا, پھر دوسرا کیا دیکھا, تیسرا کیا دیکھا, اور یہ جو ٹرسٹ تھا وہ چوتھا تھا. کیا کیا ہم دیکھ چکے ہیں؟ ریپیٹیشن دیکھ, یعنی کیا, ہاں, اور پھر ٹرسٹ تھا, ٹھیک ہے؟ ہم نے یہ بتایا کہ آپ جو نیا 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 پن کا جو خواب ہے اس میں ریپیٹیشن کو کنڈیم کیا جائے گا. نئے پن کا جو نعرہ ہے ریڈیکلسٹ جو اپنے آپ کو کہتے ہیں وہ پرانی اولڈ کو ریجیکٹ کریں گے اور ناولٹی کو ویلیو کریں گے. تیسری بات یہ کہ جو کنفارمسٹ ریڈیکلسٹ ہیں ان کا کرائسس ہے لیک آف ٹرسٹ. لیک آف ٹرسٹ کو فل کیا جائے گا برانڈ سے. تو آپ دیکھیں گے کہ جتنے بھی نئے پاکستان کے خواب جنہوں نے بنے تھے وہ اسٹیبلش برانڈ اسپانسرڈ تھے, برانڈ اسپانسر کر رہا تھا ان کو, برانڈ ان کے لیے کھانے پینے کا انتظام کر رہا تھا. کیسے ہو رہا ہے یہ کیسے ہوگا, کیوں ہو رہا ہے ایسا؟ تو اس کا مطلب یہ ہے کہ برانڈ کو اس پولیٹیکل فورس کے آنے پہ ٹرسٹ ہے اور انہیں اس برانڈ پہ ٹرسٹ ہے. تو ٹرسٹ کا جو کرائسس ہے اس کو اوور کم کیا جائے گا تھرو مارکیٹ ڈریون فارمیشن آف برانڈس سے, صحیح ہے؟ یہ ہم نے کیا اب تک. اب ہم ایک اور چیز کر رہے ہیں جو سب سے امپورٹنٹ چیز ہے, وہ یہ کہ بلیف جو کیا ہوتا ہے, بلیف جو آج کل جو یوتھ ہے اس کو اس کے لیے جو ایک ایشو ہے وہ یہ ہے بلیف, کہ بھائی بلیف کو کوشچن کرنا. صحیح ہے؟ اور یہ بتانا کہ بھائی بلیف جو ہے وہ بنیادی طور پر کیسے جنریٹ ہوتا ہے اور کیسے ڈسنٹیگریٹ ہوتا ہے, بلیف کیسے بنتا ہے اور کیسے ڈسنٹیگریٹ ہوتا ہے. کچھ لوگوں کا یہ خیال ہے دنیا میں کہ بھائی اگر آپ بلیف فارمیشن کے پروسیس کو لوگوں تک اکیڈیمک مینر کے اندر پریزنٹ کر دیں تو ان کے بلیف شیکی ہو جاتا ہے, ان کے بلیف کیا جو ڈسکورس ہوتا ہے وہ بلیف کو کمزور کر دیتا ہے. بلیف پہ جتنا زیادہ ڈسکشن ہوگا بلیف کی ویکنیس اور اسٹرینگتھ جب کنٹیسٹ ہوتی ہے تو یہ ایک گریجول پروسیس ہے جس میں ریپلیسمنٹ آف بلیف جو ہے وہ ایک امپورٹنٹ کانسیکوینس ہو سکتا ہے اس ڈسکورس کا. تو ہم اب یہ بات کرنا چاہ رہے ہیں کہ بھائی بلیف کے بارے میں کچھ لوگوں نے کیا بتایا ہے اور اس آرگیومنٹ کو کیسے کاؤنٹر کیا ہے. یہ اس لیے ڈسکس کرنا ضروری ہے کہ یہ آرگیومنٹ جب مذہبی ذہن رکھنے والے لوگوں کے سامنے آتے ہیں تو ان کے ہاتھ پیر پھول جاتے ہیں. صحیح ہے؟ تو اس کو اس سطح کے اوپر دیکھنے کی ضرورت ہے کہ وہ کیا آرگیو کیا کرتے ہیں, کس طرح آرگیومنٹ پیش کرتے ہیں, اس کی لمیٹیشنز کیا ہوتی ہیں اور اس کو کاؤنٹر بھی کیسے کیا جا سکتا ہے. دیکھیں پہلے تو جب لوگ بلیف کی بات کر رہے ہوتے ہیں تو اس کے حوالے سے فوراً جو لوگوں کے ذہن میں بلیف کی فارمیشن کا اور بلیف کی اسرشن کا اور بلیف کی پروٹیکشن کا جو اسٹیریو ٹائپ یا رول ماڈل ہوتا ہے وہ ایک ریلیجیس آدمی ہوتا ہے. بلیف مینس ریلیجیس. بلیف جیسے ہی آپ کہیں گے بلیف تو فوراً لوگوں کے ذہن میں آئے گا ایک مذہبی آدمی, چاہے وہ کسی بھی مذہب سے تعلق رکھتا ہو, وہ بیچارہ فائرنگ لائن پہ آ جاتا ہے. صحیح ہے کہ بھائی یہ اور پھر بلیف کے ساتھ بہت ساری چیزیں جو کنٹمپرری ڈسکورس میں آپ نے دیکھی ہوں گی جو چل رہی ہوتی ہیں وہ یہ کہ بلیف جو ہوتا ہے بلائنڈ ہوتا ہے. بلیف بلائنڈ ہوتا ہے, بلیف ڈاگمیٹک ہوتا ہے, بلیف نان کنٹیسٹیبل ہوتا ہے, بلیف نان ریشنل ہوتا ہے, وغیرہ وغیرہ. یہ بھی ایک ڈسکورس کے اندر آپ نے سنا ہی ہوگا کہ یہ اس سے دو باتیں پتہ چلتی ہیں. ایک بلیف جو ہے وہ صرف مذہبی آدمی کے لیے ہوتا ہے, یعنی کہ بلیف کنسرن ہے مذہبی آدمی کا. دوسرا جو ابہام یا ایمبیگوٹی پیدا ہوتی ہے وہ یہ پیدا ہوتی ہے کہ نہ صرف بلیف مذہبی آدمی کا معاملہ ہے بلکہ اس کے ساتھ ساتھ بلیف چونکہ مذہبی آدمی اختیار کرتا ہے اس لیے اس کی کوئی تھیوریٹیکل فاؤنڈیشن وغیرہ نہیں ہوتی اور اس کے وہ ہٹ دھرمی کے اوپر کھڑا ہوتا ہے. یعنی کہ ڈاگما جو ہے وہ نان کمپرومائزنگ تھیوریٹیکل پوزیشن ہے. تو نان کمپرومائزنگ پوزیشن جو ہے اس کے لیے عام طور پہ عرف عام میں جو لفظ استعمال کیا تھا وہ ہٹ دھرمی ہے, ہٹ دھرم ہوتا ہے وہ. یعنی کہ اس کے سامنے واضح بھی ہو جائے پھر بھی وہ انسسٹ کرتا رہتا ہے نہیں یہ میں تو یہ اپنی پوزیشن سے ریٹریٹ نہیں کروں گا وغیرہ وغیرہ. تو دوسرا جو یہ اس کے ساتھ دلیل ہوتی ہے. تیسری دلیل یہ ہوتی ہے کہ بلیف جو ہوتا ہے وہ ہیومن پریکٹس کے اندر جب تواتر کے ساتھ آتا ہے بار 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 آتا ہے, یعنی کہ پریکٹسنگ بلیف جو ہوتا ہے وہ ہیبٹس کریٹ کر دیتا ہے, ہیبیچول ہو جاتا ہے. سو یو ڈونٹ کوشچن دا بلیف بٹ واٹ ایکچولی یو کوشچن از دا ہیبٹ. تو ہیبٹ پیدا ہو جاتی ہے, آپ بلیف کو اگر کانسٹنٹلی پریکٹس کریں تو وہ آپ کی ہیبٹ میں داخل ہو جاتی ہے, وہ ہیبیچول ہو جاتا ہے. اس کا مطلب ہے کہ بلیف ہیبیچول بھی کر دیتا ہے آپ, ڈاگمیٹک بھی کر دیتا ہے آپ کو اور اپنا کیا کہتے ہیں نان کمپرومائزنگ پوزیشن پہ لے کے چلا جاتا ہے اور بلائنڈنیس کی طرف بھی لے جاتا ہے. لہٰذا وہ بھائی جو کہ بلیف بھی رکھتے ہیں اور بلیف کے ان پاپولر ویوز سے متفق بھی نہیں ہوتے, لہٰذا ان کے پاس ایک ہی جائے پناہ ہوتی ہے اور وہ ہوتی ہے ریشنل ایکسپلینیشن. تو وہ کہتے ہیں ہم بلیف کی ریشنل ایکسپلینیشن دیں گے, لاجیکل ایکسپلینیشن وغیرہ دے دیں گے, اس کے بعد جو ہے لوگوں کا مسئلہ حل ہو جائے گا. اس کا مطلب یہ ہے کہ یہ جو ڈسکورس ہے آپ سے یہ کہتا ہے کہ آپ پہلے یہ مانیں کہ آپ اب تک جس بلیف کے اوپر قائم رہے ہیں بنیادی طور پر وہ ڈاگمیٹک تھا, لیکن اب حالات کے پیش نظر لوگ چونکہ بڑے سمجھدار, آپ نے یہ سنا ہوگا یہ جملہ مذہبی لوگوں کے منہ سے کہ اب جو لوگ ہیں سمجھدار ہو گئے, اب لوگ بڑے سمجھدار ہو گئے, ٹی وی کے اوپر آ گئے, آج کی عورت بہت سمجھدار ہے, آج کا مرد اور آج کا نوجوان بہت سمجھدار ہے, باشعور ہے. یہ ڈسکورس کا زور ہے. بالکل باشعور نہیں ہے, بالکل سمجھدار نہیں ہے, بالکل یعنی کہ گھیتلے اور بالکل عقل سے پیدل لوگ ہیں, بالکل یعنی کہ کنفارمسٹ. ان سے زیادہ ہوموجینس اور کنفارمسٹ ریس ہیومن ہسٹری میں کبھی پیدا نہیں ہوئی ہوگی جس میں ڈائیورسٹی نہیں ہے. یعنی کہ بڑے بڑے انٹلیکچوئل تک جو ہے پیٹر آندرے اگاسی کو دیکھ کے اپنی داڑیاں رکھتے ہیں اور جو ہے پیٹ کیش کو دیکھ کے اپنے بال بناتے ہیں. تو مطلب کون سا مطلب یعنی کہ مشرق سے لے کے مغرب تک سب کا ایک ہیئر اسٹائل ہے, مشرق سے مغرب تک سب کی ایک آئی لائنرز ہیں, ایک جو بلیش آن کا کلر ہے, ایک کپڑوں کے ٹیگ ہیں. تو مطلب کون سا مطلب, تو بذات خود یہ ہمارے مذہبی لوگوں کو, یہ اللہ ان کو توفیق دے کہ وہ بتائیں کہ بھائی بالکل عقل سے پیدل لوگ ہیں, بالکل سمجھ نہیں ہے. تو لہٰذا وہ اس پریزمپشن پہ کہ آج کا انسان نیا انسان ہے, نیا سب کچھ نیا ہو گیا ہے, تو اس وجہ سے وہ نئی دلیل دلائل لانے پڑیں گے, نئے دلائل لانے پڑیں گے پرانے بلیف کے, پرانے بلیف کے نئے دلائل. تو یہ جو ہے کمپلشن ہے اور پریشر ہے ڈسکورس کا, ڈسکورس کا پریشر ہے جو کہ ایک ریزنیبل پریشر ہے جو کہ مسلمانوں کے اوپر بھی ہے, کرسچن انٹلیکچوئلس کے اوپر بھی ہوگا, جیوز کے اوپر بھی ہوگا, ہر مذہب کے اوپر ہوگا. لیکن ظاہر ہے کہ اس کو مختلف لوگ مختلف طریقوں سے رسپونڈ کر رہے ہیں. تو پہلی چیز آپ یہ مان لیتے ہیں آج کا انسان زیادہ ریشنل, زیادہ باخبر اور زیادہ سین ہے, اور اس کے پاس جو لاجیکل سینسیٹیویٹی ہے وہ زیادہ ہے, اور اس وجہ سے ہم جو پہلے جو لوگ جس بلیف پہ چلتے رہے وہ سب عقل سے پیدل تھے, ڈاگمیٹک تھے, بے وقوف تھے, کم پڑھے لکھے تھے, کم انلائٹنڈ تھے, وحشی اور درندے تھے. اب چونکہ مہذب ہو گئے لہٰذا آپ کو بلیف کے بارے میں سگنیفیکنٹلی رسپونڈ کرنا پڑے گا. یہ ایک غلط خیال ہے اور ہسٹوریکلی کنسسٹنٹ نہیں ہے, اور فیکچولی بھی اس کو ہم کوشچن کر سکتے ہیں سبسٹینٹو بنیادوں پہ کہ لوگ کتنے زیادہ باشعور ہیں آج کے معاشروں کے اندر. یعنی کہ جتنا ظلم آج کے معاشروں کے اندر ہوتا ہے ویزیبلی, اتنا ویزیبلی انسانوں نے کبھی ظلم نہیں دیکھا آنکھوں سے, پہلی جنگ عظیم اور دوسری جنگ عظیم میں بھی نہیں دیکھا. ان کو تھوڑی پتہ کیا ہوا, یعنی کہ ہندوستان اور پاکستان کے لوگوں کو تھوڑی پتہ ہے پہلی جنگ عظیم میں اور دوسری جنگ عظیم میں کیا ہوا, اور آنکھوں سے تھوڑی دیکھا تھا ہے بھائی. لیکن اب اتنا سب کچھ دیکھ لینے کے باوجود انہوں نے کیا کیا, کس نے کیا کر لیا دنیا میں. تو یعنی کہ اویئر ہونے سے کیا مطلب ہے, امیون ہونا. اویئر جتنی اویئر اور جتنی امیون ہیومینٹی آج ہے, یعنی کہ اگر جو نائٹس کو پتہ چلتا تھا کرسچن نائٹس کو کہ وہاں پر ایک شیطان آ گیا ہے اسپین کے اندر, تو وہی وہ اپنی بادشاہتیں چھوڑ کے آتے تھے مقابلہ کرنے شیطان کے ساتھ. مسلمانوں کو شیطان کہتے تھے نا, تو آتے تھے وہ مقابلہ کرنے, گرمی میں دھوپ میں مٹیاں پھانکتے ہوئے آتے تھے نا بھائی. تو بتانے کا مطلب یہ کہ اتنا ویزیبل جو ہونے کے باوجود بھی اور اتنا اویئر ہونے کے باوجود بھی اور اتنا یعنی کہ ایڈوانس میکینزم آف ٹرانسفرنس آف انفارمیشن ہونے کے باوجود بھی لوگ جو ہے وہ رسپونڈ نہیں کرتے اپروپریٹلی, اور لوگ یہ کہتے ہیں کہ یہ مہذب اور بہت زیادہ نالجبل اور بہت زیادہ سمجھدار لوگ ہیں. تو بالکل یعنی کہ بھیڑ بکریوں کی طرح زندگی گزارنے والے انسانوں کے ریوڑ ہیں جن کو آپ کہتے ہیں کہ یہ بہت باخبر اور باشعور لوگ ہیں. تو بہرحال ان کو ہم دیکھیں گے بعد میں. تو میں آپ کو یہ بتانے جا رہا ہوں کہ جو اسکیم ہے, اوور آل اسکیم ہے ہماری کنفارمسٹ ریڈیکلزم کی, اس کے اندر اس اوور آل اسکیم آف جو اوور آل جو اسکیم ہے ہماری, اس کے اندر ہم دیکھنا چاہ رہے ہیں کہ فکسیشن آف بلیف کیا ہے, فکسیشن آف بلیف کو کس طرح دیکھا جا رہا ہے. یہ فکسیشن آف بلیف کا جو آئیڈیا ہے, یہ ایک امریکن فلسفی ہے, اس کا نام ہے چارلز پرس. چارلز پرس کا آرگیومنٹ ہے, وہ میں آپ کو بتاؤں گا, لیکن آج اس کو میں شروع نہیں کروں گا. آج میں وہ تمہید باندھوں گا جس کے اندر ہمیں یہ پتہ چلے کہ ہم چارلز پرس کی فکسیشن آف بلیف کو کیوں ڈسکس کر رہے ہیں. دیکھیں آج جو ہے نا, جو دنیا ہے اس کے اندر جو کنسیپشن ہے نا ایگزسٹنس کا, ایگزسٹنس کا وجود کا, وہ پری ڈومیننٹلی جو رہا ہے اسے ہم کہتے ہیں کیٹیگوریکل کنسیپشن آف ایگزسٹنس. کیٹیگوریکل. کیٹیگوریکل کنسیپشن آف ایگزسٹنس یہ ہے کہ اسپیس بیسڈ ریلیشن شپ, ہر وہ چیز وجود رکھتی ہے جو اسپیس میں کوئی جگہ آکیوپائی کرتی ہے. ٹھیک ہے, تو مثلاً یہ کہ یہ چیز ایگزسٹ کرتی ہے اس لیے کہ یہ اسپیس میں کوئی جگہ گھیرتی ہے. تو جو چیز اسپیس میں جگہ گھیرتی ہے وہ اپنے ہونے کا جواز اپنے اندر رکھتی ہے اور اپنے ہونے کے لیے کسی دوسرے وجود پہ انحصار نہیں کرتی. عام طور پر جو لوگوں کے ذہن میں جو کنسیپشن آف ایگزسٹنس ہوتا ہے وہ کیٹیگوریکل ہی ہوتا ہے. اب کیٹیگوریکل کنسیپشن آف ایگزسٹنس یہ کس نے بتایا تھا؟ یہ بنایا تھا ہائیڈیگر کا یہ خیال ہے کہ, لیکن ہائیڈیگر اس کنسیپشن سے ڈس ایگری کرتا ہے بعد میں ہم, لیکن ابھی ہم فی الحال ایک عام آدمی کے ذہن میں جو وجود کا تصور ہوتا ہے اس کو وہ کہتا ہے کہ وہ کیٹیگوریکل ہی ہوتا ہے. اس کو ہم دیکھ رہے ہیں. کیٹیگوریکل کنسیپشن آف ایگزسٹنس جن تعلقات کو پریزیوم کرتا ہے اسے ہم کہتے ہیں اسپیس بیسڈ ریلیشن شپ. اسپیس بیسڈ ریلیشن شپ, اسپیس بیسڈ ریلیشن شپ کا مطلب یہ ہے کہ چیزوں کے درمیان ایک اسپیشل ریلیشن ہوتا ہے جو نہ صرف ان چیزوں کے وجود کو جسٹیفائی کرتا ہے بلکہ ان کے تعلق کو پریزیوم کرتا ہے. تو جب آپ کسی چیز کی ایگزسٹنس کے بارے میں دعویٰ کرتے ہیں تو آپ ایک چیز کی ایگزسٹنس کو کنفرم نہیں کرتے بلکہ دو چیزوں کی ایگزسٹنس کو کنفرم کرتے ہیں. اگر آپ کیٹیگوریکل ایگزسٹنس کے پلین پر کسی چیز کی ایگزسٹنس کو کنفرم کرتے ہیں تو آپ ایک چیز کی ایگزسٹنس کو نہیں دو چیزوں کی ایگزسٹنس کو کنفرم کرتے ہیں. مثلاً میں یہ کہتا ہوں کہ دس ربر از ایگزسٹنگ, صحیح ہے, تو میں یہ بھی کہہ رہا ہوں کہ وہ ربر کس اسپیس میں ہے اس کی ایگزسٹنس کو بھی میں کنفرم کر رہا ہوں. تو میں بات ایک ایگزسٹنس کی کرتا ہوں, کنفرم دو ایگزسٹنس کو کرتا ہوں. یعنی کہ اسی وجہ سے اس کنسیپشن کو ہم یوٹینسل بیسڈ کنسیپشن کہتے ہیں. یوٹینسل جس طرح برتن ہوتا ہے, تو جب آپ برتن کے اندر کسی چیز کو جسٹیفائی کرتے ہیں تو اس کے ساتھ آپ برتن کی ایگزسٹنس کو پریزیوم کر لیتے ہیں. کسی ایک چیز کی ایگزسٹنس کے ساتھ ساتھ برتن کی ایگزسٹنس کو بھی جسٹیفائی کرتے ہیں. مثلا اگر کوئی آدمی یہ کہتا ہے کہ میں ایگزسٹ کرتا ہوں تو میں کہاں, میں اس چیئر میں ہوں, چیئر کہاں ہے اس کمرے میں, کمرہ کہاں ہے اس بلڈنگ میں, یہ بلڈنگ کہاں ہے اس یونیورسٹی میں, یہ یونیورسٹی کہاں ہے اس شہر میں, یہ شہر کہاں ہے اس ملک میں, ملک کہاں ہے اس گلوب میں, گلوب کہاں ہے اس گیلیکسی میں, گیلیکسی کہاں ہے اس یونیورس میں. اس کا مطلب یہ ہے کہ کوئی چیز کسی چیز کے اندر ہوتی ہے. اس کا مطلب یہ ہے کہ جب بھی آپ کسی چیز کا دعویٰ کریں گے نا تو آپ کو یہ بھی بتانا پڑے گا اس سٹیٹ آف مائنڈ رکھنے والے لوگوں کے سامنے کہ وہ چیز کہاں ہے. ٹھیک ہے نا, اگر میں نے کہا کہ چیئر ایگزسٹ کرتی ہے تو چیئر کہاں ایگزسٹ کرتی ہے, اگر کمرہ ایگزسٹ کرتا ہے تو کمرہ کہاں ایگزسٹ کرتا ہے, اور بلڈنگ ایگزسٹ کرتی ہے تو کہاں ایگزسٹ کرتی ہے. تو آپ جو رویہ آپ کے اندر پیدا ہوتا ہے اس قسم کے تصور وجود کا, وہ یہ ہوتا ہے کہ کوئی چیز کسی چیز کے اندر ہوتی ہے. جب آپ کے اندر یہ رویہ پیدا ہو جاتا ہے, یہ چیزوں کو اس طرح دیکھنے کا رویہ پیدا ہو جاتا ہے, تو آپ یہ اسپیس کی کیٹیگری ان چیزوں پہ بھی اپلائی کرنا شروع کر دیتے ہیں جو بنیادی طور پر اسپیشل نہیں ہوتی. مثلا آپ یہ کہتے ہیں محبت کہاں ہوتی ہے, تو آپ کہتے ہیں محبت دل کے اندر ہوتی ہے. تو اب محبت دل کے اندر ہوتی ہے تو دل کو آپ ایک اسپیس کے طور پہ لیتے ہیں. دل کو جب آپ اسپیس کے طور پہ لیتے ہیں تو اگر فرض کیا دو محبتیں ہیں تو اسپیس کی کیٹیگری یہ ہے کہ ایک اسپیس میں ایک جگہ فل ہوئی ہوئی ہے, تو اب اگر دوسری چیز آئے گی تو اس اسپیس کو فل کرے, ہٹائے گی, ڈسپلیس کرے گی اور پھر دوسری چیز وہاں پہ آئے گی. تو جس طرح اسپیس کے اندر ایک چیز دوسری چیز کو ریپلیس کرتی ہے, اسی طرح دل میں بھی ایک چیز دوسری چیز کو ریپلیس کرنی چاہیے. بات سمجھ آ رہی ہے؟ تو اس کا مطلب یہ ہوا کہ آپ اسپیس کی وہ کیٹیگری جو تھنگس کے اوپر آپ اپلائی کرتے ہیں وہی کیٹیگری آپ اپلائی کر دیتے ہیں ان چیزوں پہ بھی جو اسپیس میں ایکچولی ایگزسٹ کرتی نہیں ہے, فزیکل نہیں ہوتی, وہ ان کے اوپر اسپیس کی کیٹیگری اپلائی نہیں ہو سکتی. اچھا, ویسٹ کے اندر جو ہسٹوریکل پروسیس ہوا, تو ویسٹ کے اندر ایک ہسٹوریکل پروسیس کے اندر یہ سوال اٹھایا ہے کہ سرٹینٹی کا کیا ڈومین ہے, تیقن کا دائرہ کیا ہے, تیقن کہاں پر ہوتا ہے, یقین کہاں پہ ہوتا ہے. تو ویسٹ کے اندر یہ ڈیبیٹ ظاہر ہے کہ پہلے جب تک عیسائیت ڈومینیٹ کرتی رہی تو الگ ان کی پوزیشن تھی, جب عیسائیت کو ریپلیس کیا انلائٹنمنٹ نے تو اس نے بھی اس سوال کا جواب دینے کی کوشش کی, تیقن کا دائرہ کیا ہے, یقین کا دائرہ کیا ہے. اسے ہم کہتے ہیں اپوڈکٹک ایویڈنس, دا ریئلم آف اپوڈکٹک ایویڈنس, سیلف ایویڈنٹ ایویڈنس کا ریئلم کیا ہے. کیوں؟ کیونکہ آپ کا تصور کیا ہے کہ کوئی چیز کسی چیز کے اندر ہوتی ہے, تو اگر یقین ہوتا ہے تو یقین کسی چیز کے اندر ہوتا ہوگا, تو کس چیز کے اندر ہوتا ہے یقین, کسی چیز کے اندر ہوتا ہوگا نا یقین. تو اگر آپ کو یقین کو جسٹیفائی کرنا ہے تو یقین سے پہلے اس چیز کی جسٹیفائی کرنا پڑے گا جس کے اندر یقین ہوگا, کیونکہ جیسے میں نے آپ کو بتایا کہ کیٹیگوریکل پلین کے اوپر اگر آپ کے ذہن کا بہاؤ کیٹیگوریکل کنسیپشن آف ایگزسٹنس کے اوپر چل پڑا ہے, تو اب آپ کے سامنے جب بھی کسی چیز کے وجود کا دعویٰ کیا جائے گا تو آپ کو ایک اس چیز کے وجود کے ساتھ ساتھ اس جگہ کی بھی نشاندہی کرنی پڑے گی جہاں پہ وہ وجود ہوگا. لہذا اگر آپ یقین کا دعویٰ کرتے ہیں تو لوگ آپ سے پوچھیں کہاں ہے یقین, یقین پیٹ کے اندر ہوتا ہے, منہ کے اندر ہوتا ہے, حلق کے اندر ہوتا ہے, کھوپڑی کے اندر ہوتا ہے, کہاں ہوتا ہے. ٹھیک ہے بھائی, تو ویسٹ کے اندر یہ ڈسکورس رہا اور وہ ڈسکورس لے آ کر انہوں نے اس کے محفوظ پایا, اس کو یقین کے لیے انہوں نے سیلف کے اندر ایک ڈومین تلاش کر لیا اور انہوں نے کہا وہ سیلف کے اندر ہوتا ہے, سیلف کے اندر. تو یقین اور سیلف دونوں اگر ایک دوسرے کے ساتھ منسلک اور مربوط ہو جائے تو مسئلہ حل ہو جائے گا. سمجھے بھائی, اس پورے کوششوں کے اندر سارا کا سارا وجود کا جو بوجھ تھا وہ کس نے اٹھایا, سیلف نے اٹھا لیا. سیلف وجود کا بوجھ سیلف نے اٹھا لیا, اور کون سی سیلف, انڈیویجول کی سیلف, انڈیویجول کی سیلف نے اٹھا لیا. تو سیلف کے وجود کی کیا جسٹیفیکیشن ہوگی, ڈیکارٹس نے بتایا کہ وہ سیلف ایویڈنٹ ہے, یعنی کہ یو کین ڈاؤٹ ایوری تھنگ بٹ یو کین ناٹ ڈاؤٹ سیلف. تو سیلف کے بارے میں ڈیکارٹس نے کہتے ہو تو بیونڈ اینی ڈاؤٹ ہے, اس پہ ڈاؤٹ کیا ہی نہیں جا سکتا. اور سیلف جس چیز پہ مطمئن ہو جائے, کیونکہ سیلف بذات خود بیونڈ اینی ڈاؤٹ ہے, اگر بیونڈ اینی ڈاؤٹ سیلف ایویڈنٹ ٹروتھ کا جو بیئرر ہے وہ اگر کسی چیز پہ مطمئن ہو رہا ہے تو پھر وہ بھی ایبسلوٹ سرٹن اور یونیورسل ٹروتھ ہوگا. تو ویسٹرن ہسٹوریکل ایکسپیرینس کے اندر یقین کا ایک خاص قسم کا تعلق پیدا ہوا سیلف کے اس دائرے سے جو کہ ریشنل تھا. ریشنل سیلف یقین کو کا کیریئر ہے, یقین کا ویئرر ہے, اور یقین ملے گا سیلف کے ریشنل ڈومینیشن کے نتیجے میں. تو سیلف جو ہے وہ نہ صرف ریشنل ہے بلکہ وہ اس یقین کو صرف ہولڈ کر سکتا ہے جو ریشنل ہوگا. لیکن جو یقین ریشنل نہیں ہے اس کو سیلف ہولڈ نہیں کرے گا, چونکہ وہ ریشنل نہیں ہے اس لیے سیلف بنیادی طور پر ریشنل ہے, لہٰذا وہ یقین جو کہ ریشنل نہیں ہوگا اس کو سیلف اپنے سے الگ کرے گا.
جی,
ڈاؤٹ کی جا سکتی ہیں. یہ ڈیکارٹس کی کارٹیجن میڈیٹیشنس کے اندر. دراصل میں یہ صرف آپ کو تمہید اس لیے مان رہا ہوں کہ ہمارا یہ کور کنسرن نہیں ہے. میں یہ بتا سکتا ہوں کہ ایسا سب کچھ کیوں ہوا, ابھی ہمارا یہ کنسرن نہیں ہے. لیکن اگر فرض کیا کہ کسی آدمی نے تھوڑا بہت فلسفہ پڑھا ہوا ہو, تو اگر وہ اسے انٹلیکچولی لنک کرنا چاہے تو وہ کیسے لنک کرے اس کو. اس لیے میں یہ چیزیں آپ کے سامنے بتا رہا ہوں کہ ایک عام آدمی یہ سمجھے گا کہ یقین کسی چیز کے اندر ہوگا نا, تو کس چیز کے اندر یقین رکھو. تو یقین کے لیے ویسٹرن فلاسفی کے جو بڑے فلسفی تھے انہوں نے جو دائرہ سمجھا کہ اس قابل ہے کہ تیقن کے بوجھ کو اٹھا سکے وہ سیلف تھی. پہلی چیز یہ سمجھ میں آ گئی بات. اب یہ کیسے ہوا, اس کے پیچھے 300 سال کی تاریخ ہے, ہم اس میں بحث میں نہیں جا رہے ابھی. اور یہ اگر ہم نے ہسٹری آف آئیڈیاز میں اس کو ہم نے بہت تفصیل سے ڈسکس کیا ہے پہلے بھی, اس کا ریکارڈنگ وغیرہ وہ آپ دیکھ سکتے ہیں. اگر ہم اس بحث میں پڑھے تو پھر ہم یہی کرتے رہ جائیں گے, ہم کچھ اور کرنا چاہ رہے ہیں ابھی فی الحال. دوسری چیز یہ کہ یہ جو سیلف تھا اس کے پاس یقین, اس کا مطلب ہے سیلف کو یقین نان ریشنل طریقوں سے نہیں ملے گا. یعنی کہ نان ریشنل ڈاگمیٹک یا اتھارٹیٹیو طریقوں سے اگر آپ نے اس سیلف کو جو کہ بنیادی طور پر ریشنل ہے یقین دلانے کی کوشش کی, تو وہ انجینئرڈ ہوگا, ظالمانہ ہوگا, غیر انسانی ہوگا, اور غیر منطقی ہونے کی وجہ سے رد کیے جانے کے لائق ہوگا. یہ بھی اسی ڈسکورس کی پریزمپشن تھی. اس ڈسکورس کی یہ پریزمپشن تھی کہ آپ کی سیلف کا جو اصل ایلیمنٹ ہے وہ ریشنل ہے, اور ریشنل کے علاوہ کسی اور طریقے سے یقین نہیں اترے گا. اگر کسی اور ذریعے سے یقین اتر جائے تو وہ ظلم ہوگا, بیوقوفی ہوگی, حماقت ہوگی. اس کے ساتھ ساتھ جو سب سے امپورٹنٹ چیز ہے وہ یہ کہ آپ کی ذات کے اندر سب کچھ بدل سکتا ہے ایکسیپٹ آپ کا ریشنل سیلف. اس کا مطلب یہ ہوا کہ جو ہمارا پہلا تھیسس تھا کہ چینج اور ڈائیورسٹی اور ویریشن اور انفولڈنگ وہ, اور یہ دعویٰ کہ آپ کی ذات کا جو اصل ایلیمنٹ ہے وہ ریشنل ہے اور وہ مستقل ہے اور وہ تبدیل نہیں ہو رہا, یہ آپس میں میوچولی انکمپیٹیبل ہے. کہ اگر یا تو آپ یہ کہیں کہ بھائی ریشنالٹی ہے اور ریشنالٹی جو ہے وہ گرو کرتی ہے, ریشنالٹی بھی گرو کرتی رہتی ہے, تو بات ٹھیک ہے جیسے ہیگل کہتا ہے. لیکن ہمارے ہاں سب کانٹیننٹ میں جس قسم کے لوگوں نے جو آرگیومنٹس ڈیولپ کیے انہوں نے بھی یہ پریزمپشن کو سامنے رکھا کہ ریشنالٹی کی بنیاد پہ جو سچائی آپ کو ملے گی وہ آفاقی ہوگی, ابدی ہوگی, اور وہ مطلق ہوگی, ایبسلوٹ ہوگی, سرٹن ہوگی اور یونیورسل ہوگی. لہذا ڈینائل ہے ایک طرح سے چینج کا, چینج کا ڈینائل بھی اس قسم کے کنسیپشن آف ایگزسٹنس, اس قسم کے کنسیپشن آف سرٹینٹی اور اس قسم کے کنسیپشن آف سیلف کے ساتھ ایسوسیٹڈ تھے, جڑے ہوئے تھے کہ سیلف اگر مستقل ہوگی تبھی وہ مستقل سچائی کو اور مطلق سچائی کو اپنے اندر محفوظ کر سکے گی. اگر سیلف ہی مستقل نہیں ہے تو مطلق سچائی کو اپنے اندر کیسے محفوظ رکھے گی. بات سمجھ آ رہی ہے؟ اگر آپ یہ کہتے ہیں کہ اس چیز کا یہ چیز تبدیل نہیں ہوگی اور یہ چیز اس چیز کے اندر ہے اور یہ چیز تبدیل ہو رہی ہے, تو بھائی اس کا جو ٹروتھ کا بیئرر ہے اگر وہی چینج ہو جائے تو ٹروتھ بھی تو چینج ہو جائے گا. تو آپ کو یہ ماننا پڑے گا کہ ٹروتھ اگر ایبسولوٹ ہے تو ٹروتھ کا بیئرر کم از کم کسی لیول کے اوپر ایبسولوٹ ہونا چاہیے, تبھی وہ ایبسولوٹ ٹروتھ کو اپنے اندر سمو سکتا ہے, پا سکتا ہے, محفوظ رکھ سکتا ہے وغیرہ وغیرہ. تو نتیجہ یہ نکلتا ہے کہ ہمارے پاس یقین کے ساتھ کچھ تصورات جوڑ دیے جاتے ہیں. ایک یقین جو ہوگا وہ مستقل ہوگا. یقین کسی چیز کے اندر ہوگا, وہ چیز مستقل ہوگی اور وہ تبدیل, سب چیزیں تبدیل ہوں گی لیکن وہ چیز تبدیل نہیں ہوگی جس کے اندر وہ غیر عدم تبدیلی سے کا خوگر سچائی موجود ہو. یہ سارے کے سارے آئیڈیاز انٹرنزیکلی انلائٹنمنٹ کے آئیڈیاز ہیں. ماڈرن ڈیکارٹ, اسپینوزا, لائبنیز, ٹل کانٹ, ہیگل ہے جس نے اس کو آگے جا کے چیلنج کیا. اب یہ جو بیک گراؤنڈ ہے, اس بیک گراؤنڈ کو اگر آپ سامنے رکھ کے آج کے معاشرے کو دیکھیں تو آپ دیکھیں گے دو طرح کے کنفیوژنز آپ کو نظر آئیں گے. ایک کنفیوژن یہ ہے کہ آپ یہ چاہتے ہیں کہ تبدیلیاں آئیں. کیوں؟ کیونکہ آپ چینج کو اپریشیٹ کرتے ہیں, چینج کو ویلیو کرتے ہیں, چینج کو قبول کرتے ہیں, اور آپ کہتے ہیں اوپننیس ہونی چاہیے, اوپن مائنڈیڈنیس ہونی چاہیے وغیرہ وغیرہ, اور تبدیلی جو ہے وہ انٹرنزک کیریکٹر ہے نیچر کا وغیرہ وغیرہ. لیکن اس کے ساتھ ساتھ آپ یہ بھی چاہتے ہیں کہ کچھ مستقل بھی رہے, کیونکہ تبدیلی کو میں اپریشیٹ اسی وقت کر سکتا ہوں جب کسی سطح پر مستقلیت ہو, کسی سطح کے اوپر انچینجبلٹی ہو, تو کسی سطح پر ایبسلوٹنس ہو. تو سیلف کے پلین کو ہم نے یہ سمجھا کہ وہ بن جائے سیلف کا وہ دائرہ, ایبسلوٹ دائرہ, اور اس کی بنیاد پر ہم چیزوں کو ایکسپلین کریں اور آرٹیکولیٹ کریں اور جسٹیفائی کریں. لیکن وہ بلیفز جو آپ کو پری ماڈرن ہسٹوریکل ایکسپیرینس کے نتیجے میں ملے, مثلاً آپ کے مذہبی بلیفز, تو اس نئے انٹلیکچوئل ڈسکورس کے اندر ان کی کیا حیثیت ہوگی, ان کو آپ کیسے ٹیک اپ کریں گے؟ کیوں؟ کیونکہ وہ بلیف تو اس انلائٹنمنٹ پیریڈ جس میں ریشنل سیلف کا ایک ایبسولوٹ ڈومین اور یہ کیٹیگوریکل کنسیپشن وغیرہ, ان سے تو بہت پرانی زمانے کی بات ہے. اور اگر ان تھنکرز کو جو کہ ارلی مسلم تھنکرز ہیں ان کی اگر تھاٹ کو آپ لے بھی لیں تو پھر آپ کو یہ یقین جو یعنی کہ وہ کنسسٹنٹ اور کمپیٹیبل ہی نہیں لگتا, کہ اس میں بہت ساری ایسے کانسیپٹس اور آئیڈیاز ہوں گے جو آج کے فلسفے کے لیے یا آج کے فلسفیوں کے لیے یا آج کے انٹلیکچوئلس کے لیے قابل قبول ہی نہیں رہے وغیرہ وغیرہ. تو اب آپ کے لیے ضروری یہ ہے کہ ظاہر ہے کہ آپ ایمان سے تو فارغ نہیں ہونا چاہتے, تو لہٰذا آپ کہتے ہیں کہ آج جو ہے اپنے بلیف کے پروسیس کو یا اپنے بلیف کو افورڈکٹک ایویڈنس کے پلین پہ جا کے ری انسٹیٹ کر دیا جائے. یعنی کہ سب سے بڑی اسلام کی خدمت یا عیسائیت کی خدمت یا یہودیت کی خدمت کیا کر سکتا ہے آج کا آدمی؟ کہ ایک ایسی دلیل دے, عبقری دلیل ہو وہ, کہ وہ ایبسلوٹ سرٹن اور یونیورسل اور سیلف ایویڈنٹ جسٹیفیکیشن دے جو جیسے ہی کسی سیلف کے سامنے رکھی جائے وہ سیلف فوراً اس کو مان لے اور اس کے سچائی منعقد ہو جائے پوری دنیا میں اور سب کی سچائیاں ایک دوسرے سے منعقد ہو کر اس کا جو ہے وہ پوری دنیا کو روشن کر دیں, اور پھر ایک بات آئے گا جو ہے قیامت لانے کی ضرورت ہی نہ پڑے اللہ میاں کو, کیونکہ سب لوگ ہی حق کو پہچان چکے ہوں. تو یہ جو ہے وہ بنیادی طور پر لوگوں کی کوشش ہے. ہم یہ بتانے کی کوشش کریں گے, یہ ہم نے یہ بیک گراؤنڈ, یہ میں نے بیک گراؤنڈ بتایا, یہ سمجھ میں آیا ہے آپ لوگوں کو؟ کیا آپ کو یہ سمجھ میں آیا ہے کہ یہ جو ہمارے ہاں جو لوگ ایک دم سے کھڑے ہو کے آئیں, ہم ریشنل بات کرتے ہیں ریلیجن کے اوپر, آ جائیں آپ, آج کا نیا جوان آدمی کو ہم بیوقوف الو نہیں بنا سکتے, یعنی کہ پہلے کے جوان آدمی کو ہم الو بناتے ہیں, یہ بھی ہوتا ہے. ایک جواب ایک عالم دین کھڑا ہو کے ٹیلی ویژن پہ کہتا نا, بھائی آج کا نوجوان بڑا باشعور ہے. ارے بھائی تم بھی تو کبھی جوان تھے, تم بے شعور سے پیدل تھے, تم بے وقوف تھے, کون تھے تم؟ نہیں, آج کا جو جوان بڑا باشعور ہے تو آج کے جوان کے لیے ہمیں کوئی ریشنل ایکسپلینیشن دینی ہوگی. اور میں آج کو بتاؤں کہ آج کا جو نوجوان ہے بہت سمجھدار ہے, اور آج کی عورت نئی ہے, اور آج کا لڑکا نیا ہے اور لڑکی نئی ہے, اور اس کے لیے نئی دلائل ہمیں دینے پڑیں گے. تو پرانی سچائی کی نئی دلیل, یہ ہے مسئلہ ایک اور, یعنی کہ جو ٹرسٹ کے بعد جس ایشو کو ہم دیکھ رہے ہیں وہ ہے کہ بھائی پرانے سچائی کا نیا جواز. तो वो ये नहीं कह रहा पुरानी सच्चाई हो गई भाई इसको फेंको झोंक दो इसको, जैसे नीचे ने आएगा नाउ द गॉड इज डेड वी हैव किल्ड द गॉड मर्डर ऑफ ऑल मर्डर, सही है? तो ये नहीं कह सकते अभी, अभी ये नहीं वक्त आया हमारे मुस्लिम दुनिया पे, अभी ये वक्त नहीं आया। लेकिन ये कि वो बेचारे कह रहे हैं कि पुराने बिलीफ का नया जवाब फराहम करो, क्यों? क्योंकि आजकल लोग नए समझदार हैं। तो ये हमें देखने की, हम देखने की कोशिश करेंगे कि इसकी क्या है। और जिस चीज़ पे वो परेशान हैं और दुखी हैं, और पूरा एजुकेशनिस्ट जितने भी हैं हमारे यहाँ के, सर सैयद से लेकर अल्लामा इकबाल तक, और यानी कि फजलुर रहमान से लेकर, और यू नो बहुत सारे लोग, वो उनको ये दुख है कि मुसलमानों के साथ एक जो प्रॉब्लम हुई है वो हुई है प्रॉब्लम ऑफ फिक्सेशन ऑफ बिलीफ, फिक्सेशन हो गई है। एंड ये बिलीफ बाय डेफिनेशन इज ए रियल ऑफ एफोडिक्टिक एविडेंस। बिलीफ होता ही वो है जो बियॉन्ड एनी डाउट हो। लेकिन जब तो बिलीफ होता ही फिक्स्ड है, तो फिक्सेशन ऑफ बिलीफ एक नया कॉन्सेप्ट क्यों जरूरत पड़ रही है? फिक्सेशन ऑफ बिलीफ का मतलब ये कि ये कोई अनहेल्दी बिलीफ है, अनहेल्दी बिलीफ है, इसलिए इसको समझने की ज़रूरत है, इसको समझना चाहिए। लिहाजा दो तरह के बिलीफ होंगे, एक वो जो कि बिलीफ है, और एक वो जो कि फिक्सेशन ऑफ बिलीफ है। फिक्सेशन जो है एक कॉन्सेप्ट है, यानी कि साइकोलॉजी के अंदर एक कॉन्सेप्ट पेश किया जाता था, जैसे फ्रॉइड था, वो जो कहता था फिक्सेशन हो जाती है, पर्सनैलिटी फिक्सेशन है, ये एक एबनॉर्मेलिटी है। मसलन एक आदमी जो है वो बचपन में, इन्फेंट है एक बच्चा, तो वो रोता है, इन्फेंट रोता है, तो रोने की कई वजूहात हो सकती है। यानी कि एक बच्चा इसलिए भी रो सकता है कि वो भूखा है, एक बच्चा इसलिए रो सकता है कि वो खौफज़दा है, एक बच्चा इसलिए रो रहा है कि वो उसे कोई तकलीफ़ हो रही है, एक बच्चा इसलिए रो रहा है कि वो अकेला महसूस कर रहा है, एक बच्चा इसलिए रो रहा है कि वो डर रहा है। लेकिन अगर माँ उसको ये समझे कि ये भूखा है, तो जैसे ही वो रोए उसको खिलाना शुरू कर दे। तो फ्रॉइड कहता है कि इसके नतीजे में उसकी पर्सनैलिटी फिक्सेशन हो जाएगी, इसे वो कहता है ओरल फिक्सेशन, ओरली फिक्सेशन, ओरल फिक्सेशन हो जाएगी। लिहाजा जब वो जवान भी हो जाएगा तो वो जब भी उसको टेंशन होगी वो खाएगा, जब वो खौफजदा होगा खाएगा, जब वो डरेगा खाएगा, जब वो दुखी होगा खाएगा, ये हो जाती है, इसे कहते हैं वो फिक्सेशन। हम ये नहीं कह रहे कि फ्रॉइड सही कह रहा है गलत कह रहा है। फ्रॉइड के कहने का मतलब ये है कि किसी ऐसी गैर मंतकी ताल्लुकात और उसके तवातुर के साथ इजहार के नतीजे में इंसान के लाशऊर के अंदर एक ना, यानी कि इनकम्पैटिबल रिलेशनशिप स्टैब्लिश हो जाता है। जब एक इनकम्पैटिबल इजहार या इनकम्पैटिबल रिलेशन स्टैब्लिश हो जाता है इंसान के जहन में, फिर वो उसकी पर्सनैलिटी का हिस्सा बन जाता है, फिर वो उससे अलग नहीं होता। इसके नतीजे में उसकी एक पैदा हो जाती है हैबिट, हैबिचुअल हो जाता है। लेकिन ये जो हैबिचुअल हुआ है वो ये नॉर्मल नहीं है बल्कि एबनॉर्मैलिटी है। तो ये याद रखें कि जब किसी वर्ड के साथ हम फिक्सेशन लगाते हैं तो मींस दैट यू आर रेफरिंग टू समथिंग व्हिच इज अपीयर्स टू बी एबनॉर्मल, इट हैज सम एबनॉर्मल कॉनोटेशन, इट हैज सम एबनॉर्मल फाउंडेशन, इट हैज सम नॉन साइंटिफिक फाउंडेशंस, नॉन रैशनल फाउंडेशन, या इलेजिटिमेट फाउंडेशन। क्यों? क्योंकि परेशानी का और भूख का कोई ऑर्गेनिक रिलेशनशिप नहीं है। उमूमन भूख ख़त्म हो जाती है परेशानी में, ये वाहिद आदमी होता है बेचारा जो कि भूख इसको खाता है, ये टेंशन में खा रहा है, परेशानी में खा रहा है, तो ये एबनॉर्मलिटी है। इसी तरीके से अगर आप फिक्सेशन ऑफ बिलीफ की बात कर रहे हैं तो इसका मतलब ये हुआ کہ انسان کے جو بنیادی اعتقادات ہوتے ہیں وہ اعتقادات بھی اس کے لاشعور کے اندر ایک خاص قسم کے میوچولی انکمپیٹیبل ریلیشن شپ کے خلط ملط ہو جانے کے نتیجے میں یا انٹینگل ہو جانے کے نتیجے میں پیدا ہو سکتے ہیں. اور ایک سائنٹیفک پریکٹیکل انالیسس آف بلیف اس گرہ کو جو کہ لگ گئی ہے کسی ایب نارمل ہیومن ریلیشن شپس یا ایب نارمل سوشل پیٹرنس کی وجہ سے کھولی جا سکتی ہے. تو بلیف از ناٹ این ایشو بٹ دا فکسیشن آف بلیف از این ایشو. اس وجہ سے چارلز پیئرس فکسیشن آف بلیف کو ڈسکس کرتا ہے اور ایکسپلین کرتا ہے. ہم اس کو اس لیے ڈسکس کر رہے ہیں کہ جب ہمارے مذہبی لوگوں کے سامنے اس قسم کے آرگیومنٹس آتے ہیں ان کے ہاتھ پہ پھول جاتے ہیں. وہ یہ سمجھتے ہیں کہ اب اس کا کیا کیا جائے. پہلی بات تو یہ کہ آپ نے یہ کیسے پریزیوم کیا کہ بلیف اور فکسیشن آف بلیف ایک ہی چیز کے دو نام ہیں. آپ نے یہ کیسے طے کیا کہ بلیف ہمیشہ جج ہوتا ہے اپنے کانسیکوینسز کی بنیاد پہ. آپ نے یہ کیسے ایکسیپٹ کیا کہ کنٹیمپرری ورلڈ کے اندر پریکٹیکلٹی آف دا بلیف اس کی ٹروتھ ویلیو کو ڈیٹرمن کرتی ہے. آپ نے یہ کیسے پریزیوم کیا کہ پریکٹیکلٹی تو ایبسولوٹ اسٹینڈرڈ ہے اور بلیف جو ہے وہ ایک ریلیٹیو بنیاد ہے. تو بہت ساری چیزیں ہم پریزیوم کر لیتے ہیں جن کے اندر کھڑے ہو کر اپنے ریلیجیس پوزیشن لینا یا کوئی ریلیجیس پوزیشن کو ڈیفینڈ کرنا تقریباً ناممکن ہو جاتا ہے. تقریباً ناممکن اپروکسیمیٹلی امپاسبل ہو کے رہ جاتا ہے. تو یہ جو میں نے تمہید بانی ہے یہ کمپلیکس ہے اور ڈینس ہے یہ میں مانتا ہوں, لیکن اس کو آپ کو دیکھنا اس لیے پڑے گا کنٹمپرری ورلڈ کے اندر اس وقت یہ سمجھا جا رہا ہے کہ آج کا انسان ایک نیا انسان ہے, آج کی عورت نئی عورت ہے, آج کا مرد نیا مرد ہے, اور آج کے لوگ چونکہ نئے لوگ ہیں اور آج کے لوگ نئے کے ساتھ ساتھ باشعور بھی ہیں. باقی سب جو پیچھے جو مرد اور عورتیں اور بچے تھے وہ سب عقل سے پیدل تھے, لہذا ان کو بے وقوف اور الو بنا کے آپ نے جو بلیف سٹرکچر ان کو دے دیا وہ اپنے گدھے پن میں ان کو پریکٹس کرتے رہے. لیکن اب یہ چونکہ نئے دور کے اعلیٰ عرفہ ذہن ہیں, سائنٹیفکلی کنسٹرکٹیڈ اور کریٹیکل مائنڈز ہیں, ان کو اس طرح ہم الو نہیں بنا سکتے, لہٰذا ہمیں کوئی بہت ہی عاقلانہ دلائل دینے پڑیں گے. کیوں دینے پڑیں گے عاقلانہ دلائل؟ کیوں دینے پڑیں گے؟ اس لیے کہ یقین جو ہے کسی چیز کے اندر ہوتا ہے. یقین پیدا کرنے کے لیے کسی چیز کے اندر, تو سیلف کے اندر ہوتا ہے یقین, اور سیلف چونکہ ریشنل ہے لہٰذا ریشنل ہی آپ کو دلیل دینی پڑے گی, کیونکہ دلیل جو ہے وہ ریشنل سیلف صرف ریشنل دلیل ہی قبول کرے گی. اس لیے ہم ریکنسٹرکٹ کرنا چاہتے ہیں پوری ریلیجیس تھاٹ رائٹ فرام سر سید ٹل علامہ اقبال, سب نے یہی کوشش کیا. سمجھے بھائی؟
جو وہ لوگ عموماً عام طور پہ ایک ایگزامپل کوٹ کرتے رہتے ہیں کہ فار انسٹنس وہ کہتے ہیں کہ ہاں ہم اس بات کو مانتے ہیں اور ایمان بالغیب بھی ہوتا ہے اور جو قرآن اللہ سبحانہ تعالیٰ نے جو قرآن لکھا وہ اللہ کی وہ صفات ہیں کہ وہ سیلف سبسسٹنگ ہے, اس کو کسی کی ضرورت نہیں ہے کسی اور کے دلائل کی, وہ خود ہی سب قرآن خود ہی اپنے کلام الہی ہونے کی دلیل ہے. یہاں تک تو بات بالکل مناسب انداز سے کہتے ہیں, لیکن ایک دم سے پھر وہ ایک ڈیویشن یہ مانتے ہیں کہ سورہ رحمان کی آیات کو کوٹ کر کے کہ یہ دیکھو اور وہ دیکھو اور فلانا دیکھو اور ڈھمکا دیکھو, تو اس کے بعد دیکھنے کے بعد وہ کہتے ہیں کہ تم اس کو جو دیکھنے کا انداز ہے, اور اکثر لوگوں نے علامہ اقبال کی کتابیں جو لکھی, لوگوں نے علامہ اقبال کی محبت میں عقیدت میں جو کتابیں لکھی وہ یہی آیتیں کوٹ کر کے इकबाल ऑन ह्यूमन परफेक्शन की किताब में वो कोट करके ये बात उससे वापस करते हैं कि ये जो बातें बता रहे हैं इसका मतलब है कि तुम जाके देखो और रैशनली देखो कि किस तरह हर चीज के अंदर तुम्हें खुदा नजर आता है, और ये असल में उस रैशनैलिटी की तरफ भी कुरान आगाही दे रहा है जिसको तुम्हें अडॉप्ट लेना चाहिए। तो तुम रैशनली फिर प्रूफ करोगे देखो खुदा है, इंटेलिजेंट डिजाइन है, कॉजेशन है, यू नो सो ऑन सो फॉर ऑल सॉर्ट्स ऑफ आर्गुमेंट्स डेराइव फ्रॉम सूरह रहमान, और अल्लामा इकबाल असल में यही बात कह रहे हैं।
और ये कि ये भी मैं बताऊं कि इकबाल की ये अंडरस्टैंडिंग ठीक नहीं है कि इकबाल ऐसा कहते थे। इकबाल तो रैशनैलिटी के खिलाफ थे ऑनेस्टली। आप उसका पहला चैप्टर अच्छी तरह अगर आप पढ़ें तो इकबाल को सबसे ज़्यादा एतराज़ ही ये है कि मुसलमानों ने रैशनलिज्म को क्यों फॉलो किया। उन्होंने कहा भाई मोतज़िलाइट अर्ली मुस्लिम थिंकर वो एक तो ये करते हैं कि मोतज़िलाइट्स हैं, मोतज़िलाइट्स को क्रिटिसाइज करते हैं कि वो एब्स्ट्रैक्ट रीजनिंग में चले गए, जबकि मुसलमान तो एक एम्पिरिसिस्ट थे। इकबाल ये नहीं कहते कि रैशनलिस्ट हैं, और बहरहाल इकबाल के जो फॉलोअर्स हैं वो सब रैशनैलिटी वगैरह की बात करते रहते हैं, लेकिन बहरहाल इकबाल ये कहते थे कि वो एम्पिरिसिस्ट हैं, मुसलमान भी दिए तौर पर तजर्बे से चलने वाले, फाइव सेंसेस के थ्रू चलने वाले होते थे, लेकिन मोतज़िलाइट्स एरिस्टोटल वगैरह पढ़ के रैशनलिस्ट हो गए, और उन्होंने एक्सपीरियंस को रिजेक्ट कर दिया और रैशनलिज्म की तरफ गए और रैशनलिज्म करते रहे। और गजाली ने आया भाई रैशनैलिटी में तो ये मसले हैं, तो उन्होंने कहा ऐसी की तैसी, फिर रैशनैलिटी की एक्सपीरियंस को पहले ही रिजेक्ट कर दिया था, लिहाजा वो चले गए सूफीज़म की तरफ, अल्लाह 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 करते रहे बैठे हुए, और ये कि अंग्रेज़ पहुँच गए उनके सरों के ऊपर, उनको जूते मार के बेदखल कर दिया। ये इकबाल का आर्ग्यूमेंट, सिंपल यही आर्ग्यूमेंट। लेकिन जो चीज़ इम्पॉर्टेंट है वो ये है कि आज जो हम देख रहे हैं उससे ये समझ में आता है कि बिलीफ जो है कोई रिलीजन अकेले का मामला है, और दूसरी चीज़ों के अंदर बिलीफ नहीं होता कोई। दूसरी चीज़ ये है कि दूसरी चीज़ों में जो बिलीफ होता है वो बिल्कुल रैशनल होता है। तीसरी चीज़ ये कि अगर ह्यूमन सेल्फ है तो ह्यूमन सेल्फ को जब ये पता चल जाता है कि कोई चीज़ रैशनली कंसिस्टेंट नहीं है तो ह्यूमन सेल्फ उसको फ़ौरन छोड़ देता है। ये तीनों प्रिजम्पशन ठीक नहीं है। तो पहली प्रिजम्पशन ये कि जो लोग रिलीजियस नहीं होते क्या वो बिलीफ से आज़ाद होते हैं, उनके भी कुछ ना कुछ बिलीफ्स होते हैं। क्या उनके बिलीफ, हर बिलीफ जो भी वो रखते हैं वो प्योरली रैशनल होते हैं, वो प्योरली रैशनल नहीं होते। क्या जब इंसानों को ये पता चल जाता है कि कोई चीज़ रैशनली अनट्रू है तो क्या वो उसे करना छोड़ देते हैं, क्या उनकी प्रैक्टिस में आना छोड़ जाती है, ये भी ठीक बात नहीं है। आपके अपनी ज़िंदगी पे नज़र डाल लें, आपके माँ बाप बाज़ औक़ात आपको कन्विंस कर देते हैं कि ये जो तुम्हारी पोजीशन है ठीक नहीं है, आप कहते हैं हाँ बिल्कुल सही बात है पोजीशन ठीक नहीं है लेकिन करूँगा यही, तो ये फिर कौन है ये आपसे करवा रहा है। तो ह्यूम तो कहता है रीज़न इज़ द स्लेव ऑफ पैशंस, रीज़न जो है वो पैशंस का स्लेव होता है, जो पैशंस चाहते हैं रीज़न वो करके दिखा देता है उसको। फिर आगे चलकर जो है इंस्ट्रूमेंटल रीजनिंग का पूरा डिस्कोर्स है कि भाई रीज़न तो मकसद बताती ही नहीं है, रीज़न मकसद नहीं बता पाती, रीज़न सिर्फ मकसद के हुसूल के तरीके बताती है। तो इन सब चीज़ों को हम देखेंगे। हमने आज आपको सिर्फ ये बताया है ताकि हम जो है वो हैबिट्स ऑफ द माइंड से लेके फिक्सेशन ऑफ बिलीफ का एनालिसिस करें, उसके अंदर जो है वो हम पर्स का आर्ग्यूमेंट देंगे, उसके बाद फिर हम इसको काउंटर करेंगे। लेकिन हमने ये बता क्यों रहे हैं, ये बता इसलिए रहे हैं कि आज के अंदर आज का जो ख़ास तौर पे जवान आदमी के बारे में ये गलत राय लोगों ने इस्टेब्लिश कर ली कि आज का जवान आदमी बहुत बाशऊर है। हम ये प्रिज्यूम कर लेते हैं कि वो बहुत बाशऊर है, और हम ये प्रिज्यूम कर लेते हैं कि वो रैशनली चीज़ों को अंडरस्टैंड करना चाहता है, और इसके लिए वो बिलीफ जो कि रैशनल बुनियादों पर डिफेंडेबल नहीं है, बिलीफ नहीं है बल्कि एक एबनॉर्मेलिटी है जिसे हम फिक्सेशन ऑफ बिलीफ कहेंगे, और या पर्स फिक्सेशन ऑफ बिलीफ कहेगा। तो पहले हम ये देख लेते हैं कि फिक्सेशन ऑफ बिलीफ के बारे में वो क्या ख्याल रखता है, कौन कौन से मेथड वो एक्सप्लेन करता है फिक्सेशन ऑफ बिलीफ की बुनियाद पर, फिर हम उसे काउंटर करेंगे। आज हम यहीं पर बात ख़त्म कर रहे हैं, अभी आपको कोई क्वेश्चन करना है तो आप। ये कभी भी ऐसा नहीं हुआ दुनिया के अंदर कि लोगों ने बिलीफ को रैशनली जस्टिफाई करने की कोशिश ना की हो, ठीक है। यानी कि आप जैसे मैंने एग्जांपल दी मोतज़िलाइट्स की, अगर तुम सिर्फ मुसलमानों के डिस्कोर्स को ले लो तो उन्होंने प्योर रीज़न की बुनियाद पे अपने बिलीव को जस्टिफाई करने की कोशिश की, बहुत सारे लोगों ने की, और उन्होंने प्योर रैशनल ग्राउंड पर जस्टिफाई कर भी करने की भी कोशिश की, और उनका ये ख्याल था कि उन्होंने जस्टिफाई कर भी लिया, बल्कि बात तो इस हद तक पहुँचे कि उन्होंने कहा कि हमने इतने चूँकि हम रैशनल है लिहाजा हमें पैगंबर की भी ज़रूरत नहीं है, वी डोंट नीड प्रॉफिट, सिर्फ रैशनल सेल्फ ही काफ़ी है। उन्होंने उस रैशनल बुनियादों के ऊपर एग्जिस्टेंस ऑफ गॉड को भी न सिर्फ जस्टिफाई किया बल्कि ये भी बताया कि गॉड का कंसेप्शन ऑफ जस्टिस क्या है, और उन्होंने गॉड के कंसेप्शन ऑफ जस्टिस की रैशनल फाउंडेशंस के ऊपर लिमिट किया कि गॉड क्या क्या नहीं कर सकता। ये मुसलमानों की अंदर की बहस है, इंटरनल डिस्कोर्स है मुसलमानों की, लेकिन इसी तरह ईसाइत के अंदर भी रही होगी। एनलाइटनमेंट में और जो पिछले ज़माने की जो डिस्कोर्स थी उनमें एक फंडामेंटल डिफरेंस था। फंडामेंटल डिफरेंस ये था कि दे वर जनरली बिगेन विद मेटाफिजिक्स एंड दे एंड्स अप विद एपिस्टेमोलॉजी। एनलाइटनमेंट बिगेन्स विद एपिस्टेमोलॉजी एंड दे एंड्स अप विद मेटाफिजिक्स। तो उनकी मेटाफिजिक्स एपिस्टेमोलॉजी निकालती थी। नहीं, डेकार्ट्स ऑनवर्ड हमेशा, डेकार्ट्स, स्पिनोजा, लाइबनीज, लॉक, बाकले, ह्यूम, हेगल ने आकर डिस्कोर्स को तब्दील किया, उसका अलग फलसफा है, सोशियोलॉजिस्ट के करीब है ज़्यादा वो, लेकिन बहरहाल ये तो इस्टेब्लिश कर दिया कांट ने कि भाई पहले बात होगी इल्म की और फिर बात होगी हकीकत की, जबकि मजहबी मामलात के अंदर हकीकत की बात पहले होती थी, उससे निकालते थे इल्म। तो हकीकत का जो तसव्वुर होता था वो इल्म के दायरे को डिफाइन करता था, जबकि मेटाफिजिक एनलाइटनमेंट के अंदर इल्म का दायरा माबादु तबियात को लिमिट करता था। तो उसके नतीजे में इवेंचुअली क्या हुआ, लिमिट होता चला गया वो रोल उस रियलिटी का जिसे हम एब्सोल्यूट रियलिटी या डिवाइन रियलिटी कहते हैं। और हकीकत ये हुई कि अब जो इल्मियत है उसके अंदर तो डिवाइन रियलिटी का डिवाइन होना ही क्वेश्चनेबल हो गया, डिवाइन रियलिटी का होना ही क्वेश्चनेबल हो गया। तो अब जैसे पाकिस्तान के अंदर ये आम डिबेट है स्टूडेंट्स की सतह के ऊपर, गॉड एग्जिस्ट करता भी है या नहीं, ये आम है। हमारे लोगों को अभी समझ नहीं है कि वो यूनिवर्सिटीज़ के अंदर क्या हो रहा है। हमारे यहाँ यूनिवर्सिटीज़ के अंदर स्टूडेंट्स के लिए ये पहले आप उनको इस्टेब्लिश करें कि गॉड एग्जिस्ट करता है, फिर आप इस्लाम की बात करें। तो जाहिर है कि आप एफोडिक्टिक है, तो ये इसी वजह से मैं तुम्हें ये खाका इसलिए खींचा है क्योंकि इट्स मोर कंपेलिंग टूवर्ड्स एनलाइटनमेंट। जो लोगों ने यूनिवर्सिटी एजुकेशन में नहीं गए हुए हैं, पढ़े नहीं हैं, उनकी बात नहीं हो रही, बात ये हो रही है कि वो लोग जिनको सो कॉल्ड आलिम समझा जाता है और जिन लोगों को क्रिटिकल मास समझा जाता है किसी मुल्क का, वो क्या कर रहे हैं, वो ये कर रहे हैं। इसलिए मैंने यहाँ से शुरू किया ये डिबेट, जैसे कि अकल में और ईमान में क्या ताल्लुक है, इस पर इमाम तैमिया ने बहुत लिखा है। मुसलमानों में ये हमेशा से डिबेट रही है, मोतज़िलाइट्स की और अशराइट्स की और क्या कहते हैं सूफिया की और अशराइट्स की डिबेट्स रही है हमेशा से।
ये तो ये जब जो है मतलब लिबरल और मॉडर्निस्ट जो है जब ये मतलब बिलीफ के ऊपर एतराज़ करते हैं कि भाई ये डॉगमेटिक होता है और एब्सोल्यूट होता है और नॉन कंटेस्टेबल होता है, ठीक है एतराज़ उनका सही। सवाल ये कि जो मतलब इनलाइटनमेंट के जो मतलब बिलीफ हैं या पोस्ट मॉडर्निज्म के या मॉडर्निज्म के जो बिलीफ हैं उनकी क्या मतलब रैशनल
उनको बिलीफ नहीं के तौर पे नहीं पेश करते,
हालांकि वो जो है मतलब जब कांट ये कहता है कि बिलीव इन रीज़न तो उसकी क्या दलील है, ज़ाहिर है उसकी कोई दलील नहीं है। यह है कि हिलूज को कहता है कि भाई कि कैपिटलिज्म के अंदर जो है कैपिटल जो है वो मैटर रैशनल है, अगर आप उस पर ईमान ले आओगे तो आपको कैपिटलिज्म रैशनल लगेगा, अगर आप कैपिटल पर ईमान नहीं ला गए तो आपको रैशनल नहीं लगेगा। तो बिल्कुल दो और दो चार की तरह
पहली बात तो ये कि हमारे जो हमारे यहाँ का जो इंटेलिजेंशिया इस सतह के ऊपर जाके वो चीज़ें नहीं पढ़ता। जाहिर है कि ये तो अखबार और अखबारी सहावती सतह का इंटेलिजेंशिया है पाकिस्तान के अंदर जो डिस्कोर्स को इस पर डोमिनेट कर रहा बहुत ज़्यादा कोई वो बहुत ज़्यादा कोई उसकी वेल ग्राउंडेड नहीं है। इतना कम पढ़े लिखे होने के बावजूद अगर वो गिरा लेता है हमारे यहाँ के लोगों को तो ये हमारी बड़ी बदनसीबी है। और जो मजहबी लोग हैं उनकी भी बड़ी कमज़ोरी है कि वो कैसे गिर जाते हैं एक ऐसे आदमी से जो डॉर्कन वगैरह को पढ़कर जो है गिरा देता है मजहबी लोगों को जिनकी 1500 साल की तारीख हो वो डॉर्कन जैसे आदमी का मुकाबला नहीं कर पाते। तो पहली बात तो ये कि वेस्टर्न जो थॉट का इंटरनल डिस्कोर्स है उससे भी नाआशनाई है ये जो हम लोग करते हैं। और दूसरी बात ये होती है कि पर्स को हम डिस्कस ही इसलिए कर रहे हैं कि हम वो तारे पूरे आर्गुमेंट को एक ही साथ समोलें और फिर उसको वन बाय वन टेकअप कर लें कि पर्स ये बता देगा कि भाई बिलीफ फिक्सेशन की जो बुनियादें हैं वो क्या है कि वो कहाँ कहाँ से आती हैं। वो तीन बुनियादें बताता है उन तीनों को हम वन बाय वन देख लेंगे और उसके बाद फिर हम ये बताएंगे कि इस फिक्सेशन ऑफ बिलीफ से निकलने का उसके पास सोल्यूशन क्या है। तो लोगों को ये पता चल जाएगा कि भाई अच्छा ठीक है हम बिलीफ से फारिग हो जाते हैं या बिलीफ को हम जज करने का कोशिश करते हैं लेकिन उसके नतीजे में जो दुनिया निकलेगी वो कैसी निकलेगी।
ये जो ट्रस्ट का जो डिस्कोर्स है ये खुद क्या है बिलीफ नहीं है क्या अदर देन बिलीफ में कुछ भी नहीं मतलब यानी अगर आप ईमान ले आएंगे इसमें है क्या अभी तो होगा मतलब
नहीं। जो चीज़ मैं अभी डिस्कस नहीं करना चाह रहा और मैं चाह रहा था कि वो ओपनली आर्ग्यूमेंट से ही निकल गया है अब ज़ाहिर है क्लास ख़त्म हो रही तो मैं ये बता देता हूँ कि कॉन्सिक्वेंसेस की बुनियाद पे जांचा जाता है नताइज प्रैक्टिकलिटी कॉन्सिक्वेंसेस। कॉन्सिक्वेंसेस अगर फेवरेबल हैं तो फिर हम उसको एक्सेप्ट कर लेंगे कॉन्सिक्वेंसेस अगर फेवरेबल नहीं है उसे उठा के हम बाहर फेंक देंगे। सही है तो सवाल ये है कि कॉन्सिक्वेंसेस तो इसी दुनिया के अंदर आप जज करेंगे ना भाई इसी दुनिया के अंदर तय किया जाएगा जब इसी दुनिया के अंदर कॉन्सिक्वेंसेस और इसी दुनिया के अंदर ही उन्हें जज भी किया जाएगा तो इसका मतलब ये है कि अगर आप कोई ऐसे कॉन्सिक्वेंसेस की तरफ निशानदेही कर रहे हैं जो इस दुनिया के अलावा किसी और दुनिया की तरफ है तो वो तो बिल्कुल अहमकाना बात लगेगी ना लोग मजाक उड़ाएंगे ना आपका हंसेंगे आपके ऊपर। तो नतीजा क्या हुआ हमारे मजहबी लोगों ने जो दलायल देने शुरू करे दिस वर्ल्डली कॉन्सिक्वेंसेस पे देने शुरू कर दिए हैं दलायल कॉन्सिक्वेंसेस ही कॉन्सिक्वेंशलिस्ट है तो आप कॉन्सिक्वेंशलिज्म के में उतर गए हो हमारे मजहबी लोग कॉन्सिक्वेंशलिस्ट हो गए हैं ऐसा नहीं है कि वो
अब जो फिक्र गामदी के अगेंस्ट ऑर्थोडॉक्सी ने रिएक्शन दिया तो मतलब उसके नतीजे में आम आदमी को ऐसा लगता है जैसे कि भले बहुत ऑर्थोडॉक्स और प्रैक्टिसिंग मुस्लिम उसको ऐसा लगता है जैसे इल्म कलाम इररेलेवेंट हो गया और अननेसेसरी हो गया और बस मैं क्यों खुदा पे यकीन करता हूँ मैं बस खुदा पे यकीन करता हूँ मैंने तो ईमान ले आया हूँ तुम लोग नहीं मानो ना मानो मैं तो मैं कहता हूँ ना मानो तो ये वो वाला एटीट्यूड डेवलप हो गया उसके नतीजे में क्या रह गया उसके पास जब वो इस्लाम के इल्म जलाए लेते तो कहता है कॉन्सिक्वेंसेस देखो मैं कितना अच्छा आदमी हूँ देखो वो कितना अच्छा आदमी है देखो अब्दुल कादिर जिलानी कितने अच्छे आदमी थे वो कॉन्सिक्वेंसेस आ रहे हैं उनके हाथ से फिर इस तरह हो गया हजारों लोग बेहतर हो गए कभी पैसों की तंगी नहीं थी कभी परेशान नहीं हुए कोई बाल नहीं गिरे कोई बीवी नहीं छोड़ा तो मतलब वो इस तरह की कॉन्सिक्वेंस ही रह जाती है ना उनके पास कलाम तो करने की हिम्मत
नहीं रखता नहीं मसला ये नहीं है मसला ये है कि कुछ कॉन्सिक्वेंसेस होते हैं जो कि सवाल ये कि अगर तुम ये मैं और तुम इस बात पे बहस करें कि नतायज सही निकले या सही नहीं निकले है ना फ़र्ज़ किया कि ले लेते हैं इमाम हुसैन की शहादत सही इमाम हुसैन शहीद हो गए अभी कॉन्सिक्वेंसेस कैसे हैं ये कॉन्सिक्वेंसेस सही कॉन्सिक्वेंसेस हैं गलत कॉन्सिक्वेंसेस तो सारे बेटे शहीद हाँ भाई शहीद भतीजे शहीद हैं तो एक आदमी का नाकामी हो गई तो क्या मुसलमानों की तारीफ में उसे नाकामी समझा गया पूरी मुसलमानों की हिस्ट्री के अंदर उसे नाकामी नहीं समझा गया لوگوں نے اسے ناکامی نہیں سمجھا, اسے قربانی سمجھا. یعنی مسلمانوں کی ہسٹری کے اندر اسے قربانی سمجھا گیا یا ناکامی سمجھا گیا. تو ایشو یہ ہے کہ یہ ممکن ہے کہ اگر فرض کیا کہ ہم کانسیکوینسز کو دیکھ رہے ہیں تو ہم کانسیکوینسز کے لیے ہمیشہ ایٹرنیٹی آف دا ورلڈ اور دس ورلڈلی نیس کو کرائیٹیرین بناتے ہیں. تو اگر آپ نے یہ کیا تو اس کے نتیجے میں ظاہر ہے کہ پھر آپ جو کانسیکوینسز ریفر کریں گے نا وہ کانسیکوینسز پہ اٹریکٹیو نہیں رہیں گے. جو ون کرتا ہے, گراؤنڈ وننگ پوزیشن ہوتی ہے آج کی دنیا کے اندر بلیف کی لیجیٹیمیسی یا ان لیجیٹیمیسی کے حوالے سے, وہ یہ ہوتی ہے کہ وہ کتنے کانسیکوینس پروڈیوسنگ ہے, کتنا ویل پریکٹیکل ہے, کتنا وائبل ہے, کتنا پرابلم سالونگ ہے. اور پرابلم بھی وہ جو آپ کو اس دنیا میں زیادہ سے زیادہ کامیابیاں دلانے کے قابل کر سکے. اور اس دنیا میں اگر اس کی وجہ سے کوئی ناکامیاں ہو جاتی ہیں تو پھر اس کا مطلب ہے کہ وہ فیلئر ہے, کوئی خاص قسم کی فیلئر ہے. تو جس طرف میں لے جانے کی کوشش کر رہا ہوں وہ یہ کہ کانسیکوینشلزم از ون آف دا موسٹ امپورٹنٹ فنڈامنٹل چیلنج آف کنٹمپرری لائف فارم. اور اس میں جو وننگ پوزیشن پہ جو لوگ جا رہے ہیں وہ ہیں جو کہ کانسیکوینس پروڈیوس کر سکتے ہیں. اور کانسیکوینسز کے کامیابی کا پیمانہ دس ورلڈلینس ہے, یہ دنیا ہے. اس دنیا کے اندر وہ تمام چیزیں جو کہ حاصل ہو سکی ہیں دنیا میں فرسٹ ورلڈ کے لوگوں کو اور انٹرنیشنل کمیونٹی کو, اس سطح کے کانسیکوینسز اگر آپ جنریٹ کریں تو پھر ہم یہ مانیں گے کہ ہاں یہ کوئی بلیف ہے. اگر فرض کیا اس بلیف کے نتیجے میں آپ وہ کانسیکوینسز جنریٹ نہیں کر پائے جس کی طرف ہم سب ہمارا سب کا دل کھینچتا ہے, تو اس کا مطلب ہے کہ ہاں یہ بلیف ہمیں الو بنانے کا اور بے وقوف بنانے کا اور غلام بنانے کا کوئی استحصالی سازش ہے. ہیئر آفٹر کی بنیاد پر ہی دس ورلڈلینس کو ایکسپلین کیا جاتا ہے. مسئلہ دس ورلڈلینس کے اندر آپ ایک ایسے انسان کی بیوی ہیں اس دنیا کے اندر دس ورلڈ, جو کہ پیغمبر وقت ہے. اس کی بیوی ہیں آپ, اس کی کیسی بیوی ہیں, جس سے اس بہت محبت بھی کرتا ہوں. اور اس بیوی کا انتقال کیوں ہوا آپ کو پتا ہے؟ حضرت خدیجہ کا انتقال کیسے ہوا؟ کیسے ہوا؟ زہریلے پتے کھانے کی وجہ سے. جب شعیب ابی طالب میں گھاٹی میں چلے گئے مسلمان تو کھانے نہیں ہوتا تھا, کھانے کو نہیں ملتا تھا, کھانے کی کمی ہو گئی تھی, تو پتے کھاتے تھے وہ. تو اب اگر فرض کیا ہے کہ کوئی آدمی کانسیکوینسز کو دیکھ رہا ہے, کانسیکوینشلسٹ ہے, تو وہ اس وقت دیکھے گا نا کانسیکوینس, بھائی یہ کیا بات, یہ کس طرح کا پیغمبر ہے, اپنی بیوی کو کھلانے کے لیے ذرا کھانا نہیں, کم از کم اس سے تو بہتر جو پچھلے پیغمبر تھے کم از کم بنو سلوا تو اتروا لیتے تھے, وہ دو سال رہے بھائی, ایک دو دن تھوڑی. تو اگر ایک آدمی کانسیکوینسز کو دیکھنے والا ہے تو کہے گا بھائی پتہ نہیں ہم صحیح آدمی کے ساتھ ہیں بھی کہ نہیں. تو صداقت کو ٹیسٹ کرنے آپ ٹیسٹ ہو رہے ہو یا آپ صداقت کو ٹیسٹ کر رہے ہو, آپ کو کیا پتا, وہ گاڈ ٹیسٹ کر رہا ہے تمہیں, بھاگتے ہو کہ نہیں بھاگتے, کیونکہ پیغمبر تو 63 سال کی عمر میں چلا جائے گا, پھر تمہیں کھڑا ہونا ہے, تم ہو اس قابل یا تم کانسیکوینس کو دیکھ کے بھاگ جاؤ گے. تو بتانے کا مطلب یہ کہ دس ورلڈلینس کے اندر ہی ہوتا ہے سب, لیکن دیٹ ورلڈلینس کی بنیاد پر ہوتا ہے, نتیجے ادھر ہی نکلتے ہیں, یہیں پہ تو فیصلہ ہوتا ہے, یہیں پہ ہوگا فیصلہ. لیکن اگر فرض کیا ایک پیغمبر ہے اور اس اب تم نے دیکھا ٹیٹ اس پہ یوٹیوب پہ کرنٹ کرنٹ والا بابا وہ کرنٹ مار رہا ہے نا تو وہ اگر فرض پرزیوم کر لیتے ہیں اس کے مریدین کے پرسپیکٹو میں کہ یہ کرنٹ مار سکتے ہیں صحیح ہے ایک رسالہ نکلتا تھا الولی بڑا مشہور رسالہ تھا پاکستان بننے سے پہلے ان میں ایک مضمون تھا کہ پیر صاحب کو حکم نہیں اجازت نہیں ہوئی ان کے پیر کی طرف سے ورنہ توپوں کی طرف انگلیاں کر کے اگر وہ موڑ دیتے تو توپیں نہیں چلتی 1857 کی جنگ آزادی کے بعد جو لکھا جاتا تھا الولی وہ میں نے پڑھے ہیں سارے میرے پاس ہیں اگر تم چاہو گے تو میں تمہیں دے بھی سکتا ہوں اس کے اندر یہ تھا کہ ان کو حکم نہیں کیا ان کے پیر نے ورنہ وہ توپوں کے اندر انگلی ڈال کے وہ موڑ دیتے تو صحیح اب یعنی کہ یہ ایک ہم پریزیوم کرتے ہیں ایسا ہی ہونا چاہیے ایسا ہی ہوتا ہوگا ایسا کر سکتے ہیں وہ ٹھیک ہے میں اس کو کنٹیسٹ نہیں کر رہا میں کہہ رہا ہوں کہ اگر فرض کرو کہ یہ بات ہے تو پھر وہ پیغمبر تو بہت زیادہ طاقتور ہوگا نا ان سب کے مقابلے میں ظاہر ہے اس پیغمبر کو فالوور کی جب یہ حالت ہے تو پیغمبر کی کیا پوزیشن ہوئی پیغمبر تو جا کے میدان میں کھڑا ہو رہا ہے نا پیغمبر کو مار بھی پڑی دانت ٹوٹ گئے دانتوں کے اندر کڑیاں گھس گئیں منہ کے اندر مذاق دانت کڑیاں گھس جانا اور عبیدہ بن جراح نے اپنے دانت سے کھینچا تو دانت ہی اکھڑ گئے مضبوط دانت اکھڑنے کا مطلب سمجھتا ہے پیغمبر کے اکھڑ رہے نا لیکن یہ جو دس ورلڈلینس ہے آپ کی اس کے اندر ہی ہوگا نا آپ کو یاد نہیں یار پیغمبر تو یہ کیا بات ہے یار اللہ میاں کا کچھ انتظام نہیں کر سکتا ہے یہ کیا بات ہے پیغمبر کے ساتھ کیوں ہوا یہ ایسا لوگوں کی اولاد کے ساتھ کچھ برا ہو جاتا ہے تو کھڑے ہو کے اللہ کے ساتھ گستاخی نہیں کرتا اللہ کی شان کہ میری اولاد رہ گئی تھی اور میری بیوی رہ گئی تھی اور میرا ہی بچہ رہ گیا تھا تو وہ بھی پیغمبر سے بڑی محبت کرتے تھے بھائی اور ایمان بھی رکھتے تھے خدا سے شکایت کی کسی نے خدا سے کہ بھائی اللہ میاں یہ کیا بات ہے تو اس کا مطلب یہ ہے کہ دس کانسیکوینس پازیٹیو ہے یا نیگیٹو ہے اس کا فیصلہ تو کبھی کوئی نہیں کر سکتا کبھی بھی لیکن ظاہر ہے کہ جو ڈومیننٹ ڈسکورس میں کانسیکوینسز کا مطلب لیا جاتا ہے اسی کی بنیاد پہ جج کیا جائے گا ڈومیننٹ بنیادوں پر جو کانسیکوینسز کا پیٹرن ہوگا وہی آپ آرگیومنٹ کے طور پہ پیش کریں آپ کہیں گے دیکھو اگر یہ تم کرو گے تو یہ ملے گا ایسا ہو جائے گا ایسا ہو جائے گا ایسا ہو جائے گا ایسا تو پورا ڈسکورس جو ہے انتہائی نچلی سطح پہ آ جاتا ہے ایک تو وہ سطح ہوتی ہے جس میں گاڈ کی ایگزسٹنس ثابت ہو رہی ہوتی ہے اور دوسری سطح پہ یہ آ جاتا ہے کہ ہم لوگوں کو روزانہ کھانے کو روٹی ملے گی یا نہیں ملے گی ایک وہ سطح ہوتی ہے ایبسٹریکشن کی اور ایک جب وہ کانکریٹائز ہوتی ہے تو یہ سطح کہ ہم لوگوں کو کھانے کو روز پیزا کی 1000 روپے کی روٹی ملے گی یا نہیں ملے گی یہ بتایا نہیں آپ بتائیں ہیومن ڈیولپمنٹ انڈیکس ہمارا کتنا ہوگا اور جو نیوٹریشن لیول کیا ہوگا وہ کیا ہوگا چلیں یہ بتائیں آپ تو ایک سطح پہ وہ ابھی یہ بتا رہا تھا گاڈ ایگزسٹ کرتا ہے یا ایگزسٹ نہیں کرتا ایک وہ سطح تھی ایبسٹریکشن کی اور پریکٹیکلٹی اور کانسیکوینشلزم کی یہ سطح ہے کہ ہمیں کھانے کو پیزا ہٹ کی وہ ملے گا یا نہیں پیزا تکا پیزا ملے گا یا نہیں تو کہیں نہیں وہ تو مشکل ہے تو پھر ہمارے لیے یہ قبول کرنا بھی ممکن نہیں ہے پہلی بات تو یہ کہ میں یہ نہیں کہا کہ علماء ہو گئے ہیں میں کہہ رہا ہوں کہ یہ کمپلشن ہے ان کے اوپر کمپیلنگ ہے ان کے لیے کہ وہ کانسیکوینسز کی طرف جائیں اور دوسرا مسئلہ یہ ہے کہ جو ہمارے یہاں جو ڈسکورس ہے جس سطح کے اوپر آپ دعوت دے رہے ہیں جس چیز کی طرف آپ بلا رہے ہیں تو اس میں بہت بنیادی فرق ہے نا ایک چیز جو ہے وہ تو دس ورلڈلی ہی ہے اور ایک چیز جو ہے وہ دس ورلڈلی نہیں ہے دیٹ ورلڈلی तो दोनों की तरफ आपकी मेथडोलॉजी एक कैसे हो सकती है, एक तो नहीं होगी दोनों की तरफ। तो जिसमें इसमें कामयाबी के इम्कान जिस बुनियाद पे, उसी की बुनियाद पे इसकी कामयाबी को अगर आपने प्रिडिक्ट किया और अपनी सारी स्ट्रेटजीज उसकी बुनियाद पे बनाई, तो जाहिर है कि वो तो कामयाब नहीं होगी।
हमेशा पूरी मतलब सवाल है, मतलब एक तो ये है कि ये कॉन्स्टिट्यूशनलिज्म और अरिथमेटिज्म इसमें क्या मतलब, और अमेरिकन प्रैग्मेटिज्म इसमें क्या है। दूसरा है कि जो अल्लामा इकबालिया ने जो कॉन्स्टिट्यूशनलिज्म का जो नज़रिया है इस्लामी तारीख में, वो वजूहत से पैदा हुआ है। एक तो है कि जो मतलब उलमाए कराम ने सवाल के तजिए किए हैं मुसलमानों के, वो सवाल का जो तजिया इस पर उमूमी इतफाक़ है वो ये कि हम उलूम अखलिया में पीछे रह गए, इसलिए हमें सवाल हो गया। एक दूसरा है कि जो अल्लामा इकबाल का खुतबा है, इसमें उन्होंने वाज़ेह तौर पर लिखा है एक मगरबी मुफक्किर के हवाले से कि उसने हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जो कैफियत तारीफ होती थी वही इलाही के फजूल के वक्त, तो उसको उसने कहा वो एक साइकोपैथ की अलामत हैं। तो अगर वो साइकोपैथ थे भी, यानी अल्लामा इकबाल इसकी तशरीह करते हैं, तो उससे क्या फ़र्क पड़ता है। सवाल ये है कि जो नतायज हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के इनकलाब ने पैदा किए कि एक भैंसी और जानवर कौम को उठाकर जो है अरशे मौला पर पहुंचा दिया और उसको गुलामी से निकाल कर तीन फर्रे आज़म पर हुकूमत दिलवाई, तो हम इसको हताइश की बुनियाद पर देखेंगे। तो दो जो है मतलब इसकी बुनियादें निकलती हैं। मतलब तीसरी ये कि जो मतलब जो हमारे इस वक्त पूरा आलम इस्लाम में डिस्कोर्स है वो उलमा की तरफ से भी कि जो है वो उसी जो है टर्मिनोलॉजी में जो है गुफ्तगु करते हैं जो कि मगरिब की है। यानी अगर किसी मुल्क की अजमत का पैमाना इस्लामी इनकलाब के बाद होगा तो वो बताएंगे कि वहाँ का एच डी आई कितना है, जी एन पी कितना है, जी डी पी कितना है। मिसाल के तौर पर इस वक्त जो है तुर्की को हर इस्लामी तहरीक एक रोल मॉडल के तौर पर पेश करती है कि देखें तुर्की ने इतनी तरक्की कर ली। ये नहीं बता रहे कि तुर्की में इस्लामी हुकूमत के आने के बाद नमाजियों की तादाद में कितना इजाफा हुआ और जो है मतलब हुजू अल्लाह की तरफ हुजू कितना हुआ, तोबा इस्तग़फ़ार में कितना इजाफा हुआ, लोग कितने मजहबी हो गए, जो है लिबरल्स की तादाद कम हो गई और मजहबी लोग ज़्यादा हो गए। इस पैमाने को तो वो टच ही नहीं करते, वो कहते हैं एच डी आई बढ़ गया, जी एन पी बढ़ गया, जी डी पी बढ़ गया, ये बढ़ गया, तो ज़ाहिर है ये तो कॉन्स्टिट्यूशनल ही और प्रैग्मेटिज्म ही के अंदर जाएंगे।
बिल्कुल सही है। मैं जब ये इसके पर्स शुरू करूँगा तो पहले मैं उसको इसकी पूरी डिटेल बताऊँगा कि हम इसको क्यों डिस्कस कर रहे हैं, और प्रैग्मेटिज्म पहले डिस्कस करूँगा उसके बाद फिर हम देखेंगे। और दूसरी बात ये कि हम लोगों ने ये मैं बिल्कुल 100% एग्री करता हूँ कि ऐसा ही हुआ है कि कॉन्सिक्वेंशियलिज्म, और ये बात नहीं है कि कॉन्सिक्वेंशियलिज्म जो था वो दुनिया में इंसानों के लिए पहली बार अट्रैक्टिव हुआ, हमेशा से अट्रैक्टिव था, लेकिन दुनिया में जो गालिब फ़लसफ़े रहते थे वो उसको क्वेश्चन करते थे, और सिर्फ मुसलमान नहीं, क्रिश्चियंस भी क्वेश्चन। मतलब ये जो फादर फ्रांसिस का बड़ा मशहूर स्टेटमेंट है, व्हाट इज़ सक्सेस, सक्सेस मीन्स व्हेन यू डाई गॉड विल टेल यू वेल डन माय सन, दाउ सिन हैव बीन फॉरगिवन, हियर इज हेवन, एंजॉय इट। ये फादर फ्रांसिस है, ये तो क्रिश्चियन है भाई, कैथोलिक है, ये कह रहा है सक्सेस का मतलब। तो इसका मतलब ये हुआ कि रिजिस्ट करते थे वो अपेरेंट कॉन्सिक्वेंशियल इंटरप्रिटेशन ऑफ अ गिवन फिनोमेना ट्रेडिशनली। इवन यानी कि ग्रीक थॉट के अंदर एरिस्टोटल प्लेटो सख्त खिलाफ थे कॉन्सिक्वेंशलिज्म, यानी कि जो यानी कि हज़रत ईसा से जो पहले जो फ़लसफ़ा था उनमें सबसे पावरफुल जो कॉन्सिक्वेंशलिस्ट पैदा हुए जो कि एक फ़लसफ़ा था उसे हम कहते हैं सोफिस्ट्स। सोफिस्ट वो लोग थे जो कहते हैं मैन इज़ द मेजर ऑफ ऑल, और ऑल मैं मेजर करेगा इंसान कॉन्सिक्वेंसेस की बुनियाद पर। तो सोक्रेटिस ने कहा कि भाई अगर तुम कहते हो कि मेजरमेंट ऑफ कॉन्सिक्वेंसेस ही जो है पैमाना है, तो फिर तुम मैन इज़ द मेजर ऑफ ऑल क्यों कह रहे हो, ऑल इज़ द मेजर ऑफ ऑल कहो ना, तुम में और जानवर में फ़र्क क्या है फिर। तो उसने ले आके पिग से मिलाया है उसको, जो अपने आप को सच्चाई का पैमाना मानता है उसको सुअर से जाके मिलाया है सुकरात ने, प्लेटो ने। तो बताने का मतलब ये है कि प्लेटो और एरिस्टोटल और सोक्रेटिस तीनों कॉन्सिक्वेंशलिज्म के ख़िलाफ़ थे, और तीनों ने कॉन्सिक्वेंशलिज्म को इवेंचुअली शिकस्त दी। उन्होंने कहा भाई कॉन्सिक्वेंसेस की बुनियाद पर थोड़ी फैसला होगा, कि ये चीज़ सही है या गलत है, वो तो अपनी अपनी रैशनैलिटी या गोल्डन मीन पाथ या अपने वर्ल्ड ऑफ आइडियाज़ के साथ उसकी कंपैटिबिलिटी की बुनियाद पे होगा। इसी तरह ईसाइत ने भी इसको रेजिस्ट किया। ये और बात है कि अब आज का जो दौर है उसके अंदर ये जो बड़े फ़लसफे थे ये शिकस्त खाए हैं, और उसके नतीजे में कॉन्सिक्वेंसेस जो है उसको उसके सामने कोई वो नहीं है, कोई ऐसी एकेडमिक इंटेलेक्चुअल रुकावट भी नहीं है जिसकी जिसको आप काउंटर कर सकें। थर्डली जो सबसे इम्पॉर्टेंट चीज़ है कि पब्लिक स्फीयर बदल गया है। देखें पहले दुनिया में जिसे आप कहते थे ना माशरा, वो डिजिटली कंस्ट्रक्टेड थोड़ी होता था। लोग पब्लिक स्पेस जो होती थी उसमें ट्रांसफॉर्म होने और इंटरैक्ट करने के लिए एक कुर्बानी देनी होती थी भाई। आप पब्लिक स्फीयर में खड़े होकर कहते थे कोई बात तो उसकी आपको एक कीमत चुकानी पड़ती थी। ये थोड़ी कि आप एक रंगीन डब्बे के पीछे से बैठ के जो आपके मुंह में आ रहा है बकवास कर रहे हो, ये थोड़ी होता था। ये थोड़ी होता था आपके कि आप एक रंगीन डब्बे में अपना पैगाम रिकॉर्ड करा के आपने भेज दिया और आप कह रहे हो पब्लिक स्फीयर ये कि आए कौम को जवाब दें, और कौम को जवाब देने के लिए कहाँ है रंगीन डब्बे में स्टूडियो में आके बैठ जाए। ये थोड़ी है पब्लिक स्फीयर भाई। तो इस वक्त जो है कॉन्सिक्वेंसेस जो हैं कॉन्सिक्वेंसेस ड्रिवन जो माशरा है इसलिए है कि वो कॉन्सिक्वेंसेस की कीमत अदा करने के इम्कान भी कम हो गए। जैसे पहले बहुत बहुत भारी कीमत अदा करनी पड़ती थी अगर आप कोई पोजीशन लेते थे, अभी तो कोई कीमत ही नहीं अदा करता, लोग बकवास करते रहते हैं, जो उनके मुंह में आता है बकते रहते हैं, नतीजा क्या निकलता है उससे। अभी इसको हम यहीं पे रोक लेते हैं, इसको फिर हम नेक्स्ट क्लास में देखेंगे। खाली ये दोनों आपके पास